मात्र विश्वास, मात्र विश्वास। सबै कुरा सम्भव छ, मात्र विश्वास। कसरी अब यो प्रकारमा छ? अब म विश्वास गर्छु, अब म विश्वास गर्छु। सबै कुरा सम्भव छ, अब म विश्वास गर्छु। अब म विश्वास गर्छु, अब म विश्वास गर्छु। सबै कुरा सम्भव छ, अब म विश्वास गर्छु। हाम्रो शिर झुकाई हामी खडा नै रहिरहौं। प्रभु, यो मात्र गीतमा सीमित नरहोस्, तर हाम्रो हृदयको गहिराईको गान होस्, अब म विश्वास गर्छु। चेलाहरूले एकपटक भनेका थिए, येशूले धेरै शक्तिशाली कामहरू गरिसक्नु भएपछि तिनीहरूले भनेका थिए, प्रभु अब हामी विश्वास गर्छौ। येशूले भन्नुभयो, के तिमी अब विश्वास गर्छौ? तिनीहरूले भनेका थिए, हामी विश्वास गर्छौ कि तपाईँ सबै कुरा जान्नुहुन्छ र कुनै मानिसले तपाईँलाई सिकाउन सक्दैन। त्यसैले पिता, हामी जान्दछौ कि तपाईँलाई हाम्रो शिक्षा चाहिँदैन, तर हामीलाई तपाईँको शिक्षा चाहिन्छ। त्यसैले हामी प्रार्थना गर्दछौ कि हामी प्रार्थना गर्न र कसरी विश्वास गर्ने त्यो सिकाउनुहोस्। यो आज रातिको सेवाद्वारा हामीलाई प्रदान गर्नुहोस् प्रभु। यदि हामीमा केही कमी छन् भने हामीलाई दिनुहोस् प्रभु। हामी येशूको नाउँमा माग्दछौ, आमेन। म जान्दछु तपाईँहरू धेरैजना आज फेरि उभिरहनु भएको छ, र बाहिर त्यहाँ केही समूह छन् जसले भन्दै हुनुहुन्थ्यो कि उहाँहरू भित्र आउन सकेका छैनन्, र तिनीहरू बाहिरै आफ्ना आफ्ना कारहरूमा रेडियोद्वारा सुनिरहेका छन्। र अब हामी जति सक्दो छिटो गर्नेछौ। आजको आइतबारको रातमा हामी बिरामीहरूको निम्ति प्रार्थनाको लागि दिन्छौ, प्रार्थनाको लाम राख्नेछौ र प्रार्थना गर्नेछौ। तर हामीले आजको रातको सभा बिमारीहरूको निम्ति प्रार्थनाको निम्ति समर्पण गरेका छौ, र म यो चाहन्छु कि तपाईँहरू परमेश्वरको पवित्र वचनको निम्ति आफूलाई विश्वासमा तयार राख्नुभएको म चाहन्छु। यो घड़ीको लागि विश्वास तयार पार्नुहोस्। त्यो विश्वास यसले अरू कुनै युगको भन्दा बलियो विश्वास लिन्छ, किनकि यो र्याप्चरको विश्वास हुनुपर्छ, माथि उठाइ लगिने विश्वास। र त्यसैले हामी चाहन्छौ कि तपाईँले देख्नुभएको, सुन्नुभएको, तपाईँमा भएको सबै कुराले तपाईँ आज राति विश्वास गर्नुहोस्। त्यो वचनले विश्वास गर्नुहोस् जुन तपाईँलाई पहिले नै प्रचार गरिसकेको छ, ती चिन्ह र अचम्मका कामहरूले विश्वास गर्नुहोस् जुन तपाईँले देख्नुभएको छ। हामी चाहन्छौ कि तपाईँहरूले ती सबै सँगै आफ्नो हृदयमा एकट्ठा गर्नुहोस् र ध्यान दिनुहोस् कि त्यो कतै परमेश्वर हो वा होइन भने। त्यो पुरानो समयको एलिसा जस्तै हो, जसले भनेका थिए, यदि परमेश्वर परमेश्वर हुनुहुन्छ भने उहाँलाई सेवा गर, र यदि येशू नै इसाईको निम्ति सबै कुराहरूको केन्द्र हुनुहुन्छ भने, त्यसो हो भने मलाई लाग्छ कि हामीले अरू सबै थोकलाई खुल्ला छोडेर उहाँमा नै राखिदिनुपर्छ। याद गर्नुहोस्, उहाँ नै केन्द्र हुनुहुन्छ, उहाँ नै उत्तरको तारा हुनुहुन्छ, उहाँ नै अन्तिम सीमा हुनुहुन्छ, उहाँ नै पूर्ण र सत्य हुनुहुन्छ। र यदि उहाँ उत्तरको तारा हुनुहुन्छ भने त्यहाँ एउटा मात्र कुरा छ, त्यसले उत्तरको तारालाई मात्र संकेत गरिरहन्छ, त्यो तपाईँको दिशा निरूपण यन्त्र हो जसद्वारा तपाईँ जलयात्रा गर्दै हुनुहुन्छ। र त्यो दिशा निरूपण यन्त्र जसद्वारा म तपाईँलाई जलयात्रा गराउन कोसिस गर्छु, त्यो यन्त्र वचन हो, र वचनले सधैँ येशूतिर नै देखाउँछ। र हामीले अनुभव गरेका छौं कि हामी ठूलो विपद र दुःखको समयमा भएर गइरहेका छौं। समयको जटिलता र राष्ट्र राष्ट्र बीचको विपद र सबै थरीका कुराहरू भइरहेको छ, र कहिलेकाहीँ म कहीँ फसेको छु जस्तो सोच्छु। जताततै म हेर्छु, यो यस्तो छ कि समुद्रमा एक्लै एउटा डुङ्गा रहेको छ, र जस्तो कि एउटा डुङ्गाको अधिकार मलाई दिइएको छ, र कसरी हामी यसबाट तार्न सक्छौ? र यहाँनिर एउटा ठूलो छालको आपद आउँछ जुन मेरो डुङ्गा भन्दा सयौं गुणा विशाल छ, तर हामीले तिनीहरूलाई चोटीसम्म लान्छौ। प्रत्येक हामी उहाँमा विजय भन्दा पनि बढी छौ। त्यो कप्तान, त्यो मुख्य कप्तान, उहाँको डुङ्गाको पछाडिको डोरीमा उहाँको पकड रहेको छ, उहाँले त्यसबाट भएर तान्नुहुनेछ। हामीले प्रत्येकलाई तटसम्म लानेछौ। अब आज राति त्यसैले हामी छिटो गर्नेछौँ र तपाईँहरूलाई छिटै यहाँबाट निस्किने समय दिनेछौँ। तपाईँहरू धेरै टाढाबाट गाडी चलाएर र त्यस्तै गरी आउनुभएको छ, हामी त्यसको कदर गर्छौँ र तपाईँले टाढासम्म गाडी चलाएर आउनु परेको छ र तपाईँहरूले धेरै कुरा बलिदान गर्नुभएको छ र हेर्नुहोस्, यसले मलाई त्यो ठाउँमा राखेको छ जहाँ म केवल खडा भइरहन चाहन्छु र केवल बोलिरहन चाहन्छु र सबै थोक गर्न चाहन्छु जसले तपाईँलाई सहायता हुन्छ। तर जब म यहाँ छु, सहायता गर्नको लागि म सम्भव भएसम्मको हर प्रयास गर्नेछु, यो छेडको लागि गर्नेछु जुन छेडमा अहिले हामी छौँ। त्यसपछि तपाईँले लिनुहोस्, यदि तपाईँले एकै समय मानिसहरूलाई धेरै कुरा दिनुभयो भने तिनीहरूले त्यो याद गर्न सक्दैनन्। तपाईँले बस एउटा चीज लिनुपर्छ र त्यसलाई सही तरिकामा त्यस बेलासम्म सिकाउनुपर्छ जबसम्म त्यो व्यक्तिले त्यो कुरालाई सही रूपमा देख्दैन, र त्यसपछि जब तिनीहरूको हृदयमा त्यो निश्चित रूपमा साँचो ठहरिन्छ तब तिनीहरूलाई त्यसपछि तपाईँले तिनीहरूलाई अरू कुरा सिकाउनुहोस्। बस हामी जाँदै गर्दा एउटा एउटा सिक्दै जानेछौ। अब तपाईँ प्रार्थना गर्नुहोस् र आनन्दित हुनुहोस् र अब आज राति चंगाईको निम्ति विश्वास गर्नुहोस्। मलाई लाग्दैन कि हामी जिइरहेको समयको विषयमा तपाईँलाई कुनै प्रश्न छ भन्ने। म यो विश्वास गर्दिन कि परमेश्वर आफ्ना मानिसहरूको माझमा हुनुहुन्छ वा हुनुहुन्न भन्ने एउटा पनि प्रश्न तपाईँमा छ भने, म यो विश्वास गर्छु कि तपाईँहरू सबैले यो कुराहरू विश्वास गर्नुहुन्छ र म मेरो मनमा कुनै पनि शंका छैन यो विषयमा, र म मेरा मानिसहरूलाई, मेरा मित्रहरू, फिसका मित्रहरू, फिसका छोराछोरीहरूलाई म जान्दछु, म यो विश्वास गर्छु। र यो देख्दा यसले मलाई महान उमङ्ग दिन्छ, जबकि तपाईँलाई थाहा छ कि तपाईँसँग परमेश्वरबाट सुसन्देश छ र तपाईँले त्यो सन्देश मानिसहरूलाई दिनुहुन्छ र मानिसहरूको त्यसमा प्रतिक्रिया हेर्नुहुन्छ। तब तपाईँ पछाडि फर्केर हेर्नुहुन्छ र भन्नुहुन्छ, तपाईँलाई धन्यवाद पिता। ओ, त्यो देख्दा कति ठूलो आनन्द हुनेछ जब परमेश्वरका छोराछोरीले तिनीहरूको निम्ति पठाइएका रोटी तिनीहरूले खादछन्। तपाईँले थाहा पाउनुहुन्छ कि त्यो नै केही वर्ष अगाडिको दर्शन थियो जुन ठिक यही मण्डलीमा भएको थियो। त्यो सही हो, त्यो जीवनको रोटी हो। भाइ नेभिल, तपाईँ सम्झन सक्नुहुन्छ, यो शक्तिशाली समय हो। अब आउनुहोस्, हामी पल्टाउँ। यदि तपाईँ धर्मशास्त्र पढाइलाई पछ्याउन चाहनुहुन्छ वा टिपोट गर्न चाहनुहुन्छ भने, केवल यदि त्यो कुनै चंगाईको सेवा वा अरू किसिमको सेवा हो र परमेश्वरको वचन नपढिकन अरू कुनै कुराको केही व्याख्या गरेर सेवा गर्नु उचित हुन्छ भन्ने कुरा म विश्वास गर्दिन। हामी सबैले यो बुझ्छौँ। मलाई लाग्छ कि त्यहाँ कोही अन्जान व्यक्ति हुनुहुन्न हाम्रो बीचमा, तर हामी सबैजना बुझ्छौँ चंगाईको सेवा के हो भने, यो त्यस्तो केही होइन जुन कसैले तपाईँको लागि गर्छ, यो त त्यो हो जुन परमेश्वरले तपाईँको निम्ति गरिसक्नु भएको छ। मुक्ति त्यही नै तरिकामा छ, मात्र कुरा यो हो कि त्यही नै सत्य हो भने मानिसलाई विश्वास गराउन सक्नु ठूलो कुरा हो, र परमेश्वरले त्यो उहाँको वचनमा त्यहाँ सिकाउनुहुन्छ र त्यसपछि त्यो वचनलाई तिनीहरूमा प्रमाणित गर्नुहुन्छ जसले त्यसमा विश्वास गरेका हुन्छन्, किनकि उहाँले भन्नुभएको छ परमेश्वरमा कुनै कुरा पनि असम्भव छैन। तपाईँले भन्नुहुन्छ त्यहाँ कुनै पनि कुरा परमेश्वरमा असम्भव छैन, के तपाईँ त्यो विश्वास चाहिँ गर्नुहुन्छ? त्यहाँ कुनै पनि कुरा तपाईँसँग पनि असम्भव छैन, किनकि तिनीहरूसँग सबै कुरा सम्भव छ। परमेश्वर व्यक्तिमा हुनुहुनेछ जसले उहाँमा विश्वास गर्छन्, बुझ्नुभयो? त्यसैले त्यहाँ केही पनि असम्भव छैन तपाईँको लागि यदि तपाईँले मात्र विश्वास गर्नुभयो भने। अब पहिलो राजामा 17 अध्याय, प्रभुको इच्छा भए म पहिलो 7 पदहरू पढ्न चाहन्छु। एलिया तिस्बी गिला सहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, म इजरायलका परमप्रभु परमेश्वरको सेवा गर्छु, साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तै म प्रतिज्ञा गर्छु, आउँदो केही वर्ष न त पानी पर्छ न शीत नै पर्छ, जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ। तब परमप्रभुले एलियालाई भन्नुभयो, यो ठाउँ छोड अनि पूर्वतिर लाग, केरितको साँगुरो घाटी छेउ लुक, यो घाटी यर्दन नदीको पूर्वमा छ, तिमी त्यस नदीको पानी पिउन सक्छौ, मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु। ध्यान दिनुहोस्, त्यस ठाउँमा खुवाउने छ, अरू कुनै ठाउँमा होइन, त्यहाँ। यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्वतिर करित खोलामा बस्न गए। त्यहाँ कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र बिहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउँथे। केही समयपछि देशमा पानी नपरेकोले गर्दा धेरै समयपछि नाला सुक्खा भयो। उहाँको वचन पढाइमा प्रभुले आशिष थपिदिनु भएको होस्। र अब आज राति म त्यहाँबाट एउटा पाठ लिन चाहन्छु जसको शीर्षक सही समयमा आत्मिक भोजन रहेको छ। आज बिहानीमा हामीसँग एउटा पाठ थियो परमेश्वरको सेवा गर्नु वा उहाँको सेवा गर्ने कोशिश गर्नु, उहाँको समय नभइकन, ऋतु नभइकन, स्थान नभइकन वा व्यक्ति नभइकन। र अब यो चाहिँ सही समयमा आत्मिक भोजन रहेको छ। यो अगमवक्ता एलिया हामीले उहाँको बारेमा अत्यन्त थोरै कुरा जानेका छौं, तर हामी जान्दछौ उहाँ परमेश्वरको दास हुनुहुन्थ्यो र त्यस समयको परमेश्वरको दास हुनुहुन्थ्यो र परमेश्वरले आफ्नो आत्मा प्रयोग गर्नुभएको थियो जुन एलियामा थियो। परमेश्वरले त्यो एलियाको आत्मा तीन पटक पहिले नै प्रयोग गर्नु भइसक्यो र अझै दुई पटक प्रयोग गर्नुहुन्छ भन्ने प्रतिज्ञा गर्नुभएको छ। पाँच पटक प्रयोग गर्नुहुन्छ, अनुग्रहको निम्ति प्रयोग गर्नुहुन्छ। उहाँले त्यो आत्मा एलियामा प्रयोग गर्नुभयो र त्यही आत्मा एलिसामा दुई गुणा बढी भागमा आयो र बत्तीसमा दिने युहन्नामा आयो र अन्य जाति दुलैको निम्ति पनि आउनुपर्नेछ र मूसासँग आउनेछ यहुदीलाई घर लानको निम्ति। त्यो सही हो। एलियाको आत्मा पाँच पटक प्रयोग गर्ने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ र तीन पटक प्रयोग गरिसक्नु भएको छ। अब यो महान अगमवक्ता हामी जान्दैनौ उहाँ कहाँबाट आउनुभयो। हामी जान्दछौ कि उहाँ तिस्बी हुनुहुन्थ्यो, तर उहाँ कसरी आउनुभयो हामीले अगमवक्ताहरूको बारेमा थोरै कुराहरू जान्दछौ। हामी विरलै मात्र जान्दछौ तिनीहरू कहाँबाट आए भने। मलाई थाहा छैन कि तिनीहरू मण्डलीबाट बाहिर आए वा तिनीहरू पछाडि कुनै वंशावली थियो भने। तिनीहरू केवल साधारण मानिसहरू थिए जो निडर थिए र धेरै जसो तिनीहरू अशिक्षित थिए र तिनीहरूले कहिल्यै पनि आफैले केही लेखहरू लेखेनन्। एसैया र एर्मिया केही जोडीले केही लेखहरू लेखेका छन्, तर यो महान व्यक्ति एलियाले कुनै पनि लेख लेखेका छैनन्। तिनीहरू मध्ये धेरै जसोले लेखेका छैनन्। हुनसक्छ तिनीहरूले लेख्न सक्दैन थिए होला, तर तिनीहरू यस्ता मानिसहरू थिए जो निडर व्यक्तिहरू थिए। त्यहाँ बाइबलमा कोही मानिस यी प्राचीन अगमवक्ताहरू जस्ता छैनन्। तिनीहरूले राज्यहरू, राजाहरू, मानिसहरू, मण्डलीहरू र अन्य सबै कुराहरूलाई पराजित गरेर परमेश्वरको वचनमा स्थिर खडा भएका थिए र परमेश्वरले तिनीहरूलाई सही भएको प्रमाणित गर्नुभयो। तिनीहरू एकदम निडर एक्लो व्यक्तिहरू थिए र यो एलिया अरू र भन्दा केही बढी रुखो व्यक्ति थिए। उहाँ उजाड स्थानको व्यक्ति थियो। ऊ उजाड स्थानबाट आएको थियो। ऊ उजाड स्थानहरूमा बसेका थिए। बाइबलले भन्छ कि उसले रौँ भएको वस्त्र लगाउँथ्यो, उसको शरीरमा भेडाको छाला भेरिएको हुन्थ्यो र एउटा हिस्सा उठको छालाको हुन्थ्यो जुन उसको तिग्रातिर लगाइएको हुन्थ्यो। अति नै उसको मुखभरि जुङ्गादारी थियो र म कल्पना गर्न सक्छु कि उसलाई हेर्दामा ऊ एकदमै रुखो देखिने व्यक्ति थियो। तर तिनीहरू सबै मरेनन्। तिनीहरू सबै नै मरेका छैनन्। ती नाइसिन सभाको दिनहरूमा तपाईँहरू धेरैजना मानिसहरू जसले मण्डलीको त्यो शुरूवाती कालको नाइसिन सभाको बारेमा पढ्नुभएको छ, जब तिनीहरूले त्यसबाट संगठित संस्थाहरू खोल्न चाहे र अन्य मण्डलीहरू फुटाए र संगठनमा आए, जब तिनीहरूले त्यो नाइसिन सभा अप्नाए, रुखो मानिसहरू जो एलिसा जस्ता थिए तिनीहरू उजाड स्थानहरूबाट आए, जडीबुटी मात्रै खान्थे, तिनीहरू महान भद्दा व्यक्तिहरू थिए। तर ती उच्च पदस्थ व्यक्तिहरू, ठूला बडाहरू जो कन्स्टेन्टाइनको अधीनमा थिए र ती सबै मानिसहरूले तिनीहरूका आवाजलाई थिचिदिए, किनभने तिनीहरू जो अगमवक्ताहरू भएर तिनीहरूलाई यो थाहा थियो कि त्यो दुलैको मण्डलीको गहुँको दाना जमिनमा खसालिनु पर्नेछ र त्यहाँनिर त्यो गहुँको दाना 1000 वर्षसम्म रह्यो। त्यसैले त तिनीहरूले आजका पुस्तकहरूमा लेख्छन्, कहाँ हुनुहुन्छ त्यो मौन परमेश्वर जो आफ्नो छोराछोरीको हत्या गरेको, स्त्रीहरूलाई सिंहले टुक्रा टुक्रा पारेर खाएको उभेर हेर्न सक्नुहुन्छ र स्वर्गमा बसेर यो बारेमा केही नभनी बस्न सक्नुहुन्छ। तिनीहरूले वचन जानेका छैनन्। त्यो गहुँको दाना पृथ्वीमा खसालिनु पर्छ। कसरी त्यो धर्मी परमेश्वरले आफ्नो पुत्रलाई मरिरहेको र मुखमा थुकेर अत्याचार गरेको हेरिरहन सक्नुहुन्छ? तर त्यो वचन अनुसार नै हो, त्यो हुन नै पर्ने थियो र त्यही नै तरिकामा आजको दिनमा पनि हो। यो व्यक्ति उहाँ महान व्यक्ति हुनुहुन्थ्यो। उहाँ आउनुभन्दा अगाडि त्यहाँ पापी पुस्ताहरू रहेका थिए। आहाब त्यहाँको राजा थियो र उसको पिता ऊभन्दा अगाडि पनि अत्यन्त दुष्ट थियो। सोलोमनको समयदेखि नै त्यहाँ एकपछि अर्को दुष्ट राजाहरू आए र यो मान्छे आहाब जसले 22 वर्षसम्म सामरियामा राज गरे उनै सबैभन्दा दुष्ट राजा थियो। उनै वास्तविक आधुनिकवाद थियो। उसले निश्चय नै धर्ममा विश्वास गर्थ्यो र उसको सबै कुराहरू आधुनिक पारामा थियो। उसँग उसको 400 वटा अगमवक्ताहरू थियो। तिनीहरू सबै राम्रोसँग शिक्षित र प्रशिक्षण गरिएको थियो र परमेश्वरले उसलाई एउटा अगमवक्ता पठाउनु भएको थियो र उसले त्यो अगमवक्तालाई स्वीकार गरेन जो एलिया थियो। तर एलिया तिस्बी उजाड स्थानको एउटा मानिस थियो, एउटा लचिलो व्यक्ति थिएन, ऊ भद्दा व्यक्ति थियो। र एक दिन आहाबले यति धेरै पाप गर्यो कि परमेश्वरले त्यसभन्दा बढी सहन सक्नु भएन। उहाँले एलियासँग उजाड स्थानमा बोल्नुभयो र अब यहाँ ऊ तल सामरियाको सड़कमा आउँछ, जसरी मैले धेरै जसो व्याख्या गर्ने गरेको छु। होला उसको अनुहारको वरपर त्यो सेतो जुङ्गादारी अल्झिएको हुन्थ्यो, सूर्यको घाममा उसको तालो शिर टल्किरहेको हुन्थ्यो, सानो बुढो खुम्चिएको आँखा, त्यहाँ तल आफ्नो हातमा लठी लिएको र मुहारमा मुस्कान सहित इजरायलको राजातिर आइरहेको र उसले भन्यो, मेरो वचन बिना त्यहाँ शीत पनि पर्ने छैन। परमेश्वरले हामीलाई त्यस्तै खालको मान्छे दिएका हुन्, बुझ्नुभयो? यी मानिसहरू जसलाई थाहा छ कि तिनीहरू के गर्दैछन् भनी, जुन परमप्रभु यसो भन्नुहुन्छ। अब हामीले यो पाउँछौ कि उसले यस्तो गर्नुभन्दा अगाडि परमेश्वरले उसलाई बोलाउनु भएको थियो, परमेश्वर उसँग बोल्नु भएको थियो, त्यसैले ऊ केही कुराको लागि पनि डराएका थिएनन्। ऊ आफ्नो सन्देशमा डराएका थिएनन्, त्यो हुँदैन भन्ने थिएन उसलाई। उसलाई थाहा थियो त्यो हुन आउँछ भने, उसलाई थाहा थियो कि त्यो प्रभुको वचन अनुरूप थियो र उसलाई थाहा थियो कि ऊ त्यो समयको लागि परमेश्वरको अगमवक्ता थियो। त्यसैले चाहे राजाले उसको टाउको छिनाइदियोस्, उसलाई कैदी गृहमा राखिदियोस्, जे सुकै तिनीहरूले गरोस्, त्यसले उसलाई केही फरक पार्दैन थियो। उसँग ठिक राजाको सामु परमेश्वरको एउटा आज्ञा थियो, परमप्रभु यसो भन्नुहुन्छ। कति भद्दा व्यक्ति थियो, तर उसले यो सबै गर्नुभन्दा अगाडि उसले यो महान विपत्तिको बारेमा भविष्यवाणी गरे, किनकि परमेश्वरले पापलाई सजाय रहित हुन जान दिनुहुन्न, त्यहाँ सजाय हुन नै पर्छ। सजाय बिनाको व्यवस्था के कामको हुन्छ र त्यसले के राम्रो गर्छ र भन्दा चाहिँ रातो बत्ती बाल्दा गाडी कुदाउनु कानूनको विपरीत हो भन्ने र त्यसको कुनै जरिवाना छैन भने वा कुनै सजाय छैन भने त्यो कानून नै रहदैन। त्यसैले त्यहाँ पापको लागि सजाय छ र जब परमेश्वरले एउटा व्यवस्था बनाउनुहुन्छ र त्यो व्यवस्थालाई उल्लङ्घन गरिन्छ तब त्यहाँ त्यसको लागि दण्ड पनि हुनुपर्छ र यो देशले उहाँको सबै व्यवस्थाहरूलाई उल्लङ्घन गरेको छ। ओ, तिनीहरूसँग ठूला मण्डलीहरू थिए, तिनीहरूको ठूला मन्दिर थिए, तिनीहरूसँग प्रशस्त शिक्षित मानिसहरू थिए, तिनीहरूसँग पूरा देशभरि अगमवक्ताहरू थिए, तिनीहरूको निम्ति धर्मशास्त्रका विद्यालयहरू थिए, तिनीहरूलाई एउटा मेसिन परिणत गरिरहेका थिए र तिनीहरूसँग प्रशस्त अगमवक्ताहरू थिए, तिनीहरूसँग प्रशस्त पुजारीहरू थिए, तिनीहरूसँग प्रशस्त शास्त्रीहरू थिए र तिनीहरूसँग प्रशस्त धर्महरू थिए र पनि तिनीहरू परमेश्वरको वचनभन्दा टाढा थिए। त्यसैले परमेश्वरले एउटा मानिसलाई तिनीहरू सबैको स्तरभन्दा बाहिरबाट बोलाउनु भयो र उसलाई परमप्रभु यसो भन्नुहुन्छ सँग पठाउनु भयो र ध्यान दिएर हेर्नुहोस् कसरी उहाँले उहाँको आफ्नाहरूको वास्ता गर्नुहुन्छ। उहाँले यो अगमवक्तालाई सन्देश सहित पठाउनुभन्दा पहिले उहाँले भन्नुभयो, एलिया तल जा र आहाब राजालाई यी कुराहरू भन् र अब जब तैले यसो भन्छस् त्यसपछि तुरन्तै त्यसबाट त टाढा हुँ, किनकि मैले अनावृष्टिको समयको निम्ति तेरो लागि एउटा ठाउँ बनाएको छु। म तेरो ख्याल राख्नेछु एलिया, यदि तैले मेरो वचन प्रचार गरिस् र मैले जे गर भन्छु त्यो गरिस् भने। अब आज राति म एलियाको यो महान सेवकाईलाई र एलियाको समयलाई आज हामी जिरहेको दिनमा चित्रण गर्न जाँदैछु। म विश्वास गर्छु कि यो एउटा सिद्ध चित्रण हो। म राष्ट्रहरूको विषयमा सोध्छु, यदि म हामीसँग त्यहाँ फर्केर हेर्ने समय भए तर म प्रशस्त समय प्रार्थनाको लाइनमा लिन चाहन्छु। त्यसैले यदि हामीले फर्केर हेर्न सके, इजरायलले प्यालेस्टाइनलाई त्यही आधारमा लिएका थिए जसरी हामीले संयुक्त राज्यलाई लिएका थियौं। हामी यहाँ संयुक्त राज्यमा आयौं र यहाँका निवासीहरूलाई निकाल्यौं जो इन्डियन्सहरू थिए र तिनीहरूको जमिन हडप्यौं र त्यसरी नै इजरायल पनि प्यालेस्टाइनमा आएका थिए यहोशूको अगुवाईमा परमेश्वरको अधीनमा भएर र त्यहाँका निवासीहरूलाई हटाएर त्यो जमिन आफ्नो अधिकारमा लिए र तिनीहरूको पहिलो राजाहरू एकदम शक्तिशाली व्यक्तिहरू थिए, दाउद, सोलोमन र अन्य महान मानिसहरू थिए। हाम्रा पहिलो राष्ट्रपतिहरू पनि महान व्यक्तिहरू थिए, वाशिङटन, लिंकन र त्यस्तै आदि। त्यसपछि अन्तिममा राष्ट्रपतिहरू वा राजाहरू झन्झन हरेक समयमा दूषित हुँदै गए र अन्तिममा तिनीहरू यो आहाब जस्तो दूषित राजाको अवस्थामा आयो। ठिक उही चित्रण ठिक अहिलेको दिनको नमूना थियो र मानिसहरू यतिसम्म आधुनिक भए कि तिनीहरूले प्रभुको सत्य वचन सुन्नबाट तर्किए र तपाईँले कल्पना गर्न सक्नुहुन्छ यस्तो आधुनिक वैज्ञानिक मानिसहरूको माझमा परमेश्वरको सासुदास तिनीहरूको अगाडि कस्तो सुनिन्थ्यो होला? किन यो त पागल हो, यसको दिमाग ठिक ठाउँमा छैन, त्यहाँ यस्तो केही कुरा छैन। तिनीहरू धार्मिक मानिसहरू थिए, अत्यन्त धार्मिक थिए। तिनीहरूसँग इमान्दार मानिसहरू थिए, तिनीहरूसँग इमान्दार व्यक्तिहरू थिए, तिनीहरू अत्यन्त धार्मिक थिए। त्यसैले उसलाई थाहा थियो कि यसको लागि केवल साधारण धर्मशास्त्र विद्याले पुग्दैन, यसको लागि कुनै साधारण भन्दा अलग खालको सन्देशको आवश्यकता थियो। तिनीहरूको ढुङ्गाको हृदयलाई भाँच्नलाई मात्र वचन प्रचारले पुग्दैन थियो, तिनीहरूमा त्यो इन्साफको लागि परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचन चाहिन्छ भन्ने कुरा उसलाई थाहा थियो। त्यसैले जब ऊ परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचन सहित बाहिर गएका थिए, उनले यो कुरा जान्दथे, त्यसलाई अस्वीकार गर्नु भनेको इन्साफ आउनु थियो। हामीले त्यही कुरा आज हाम्रो दिनहरूमा पनि देख्छौ, हामी यी कुराहरू अन्य दिनहरूमा पनि देख्छौ। जब तपाईँले अनुग्रहको सीमा भन्दा बाहिर टेक्नुहुन्छ, त्यहाँ अरू केही बाँकी रहँदैन, केवल इन्साफ रहन्छ। अब यो प्ररूप हो, म एलियालाई आजका मण्डलीहरूमा चित्रण गर्न जाँदैछु। आजका मण्डलीहरूसँग ठिक इन्साफको समयभन्दा अगाडि उसले यो सन्देश पाएका थिए। एलिया जब उसको शारीरिक ख्याल राखियो र शारीरिक भोजनको वास्ता राखियो, उनी यसको प्रतीक हुन्, किनभने त्यो समयमा परमेश्वरको वचन अनुसार 3 वर्ष 6 महिनासम्म पानी नपर्नेवाला थियो, वा एलियाले नभनेसम्म पानी नपर्नेवाला थियो। जुनै पनि समयमा तैले भन्, एलिया त्यही नै तरिकाले हुनेछ। त्यसै कारणले उनी राजा कहाँ गए र भने, मैले नभनेसम्म त्यहाँ शीत पनि झर्ने छैन। त्यो एक प्रकारको ठूलो भारी आयो, होइन र? त्यो एक प्रकारको भारी सन्देश थियो, र अब हामी त्यसलाई आजको दिनको आत्मिक अनावृष्टिसँग चित्रण गर्न जानेछौ। अब हामी सबैलाई थाहा छ, हामी सबैजना सचेत छौ कि त्यहाँ आज एउटा ठूलो आत्मिक अनावृष्टि छ, आत्मिक रूपले बोल्दा। र तपाईँ जान्नुहुन्छ, त्यो अगमवक्ताहरूले भविष्यवाणी गरेका थिए, ख्रिस्टको ठिक दोस्रो आगमनको अगाडि यसो हुनेछ भनेका थिए। त्यहाँ देशमा अनिकाल आउनेछ, र त्यो रोटीको हुने छैन तर परमेश्वरको वचन सुन्नेको अनिकाल हुनेछ, र त्यो दिन अहिले नै हो। परमेश्वरको सत्य वचन सुन्नु। अब यो प्राकृतिक अनिकाल आत्मिक अनिकालको नमुना हो। पाप र अविश्वास, झुटा शिक्षक र मण्डलीका आधुनिक वादीहरूले यो ठाउँलाई यस्तो अवस्थामा ल्याए, आउँदै गरेको इन्साफ ल्याएका छन्। अब तिनीहरू परमेश्वरको वचनबाट र अगमवक्ताहरूबाट तर्केर नयाँ आधुनिक वादको धर्मशास्त्रका वचनतिर लागे। तपाईँले यहाँ ध्यान दिनुभएको छ, यस्तै नै समयमा हो परमेश्वरले सधैँ जसो कसैलाई उठाउनुहुन्छ, किनभने उहाँले सधैँ आफ्ना मानिसहरूमा त्यो प्रकट नगरिकन केही पनि गर्नुहुन्न, र उहाँले यो सधैँ आफ्नो दासबाट भएर प्रकट गर्नुहुन्छ। अब तर एलिया यो समयको अवधिमा परमेश्वरले एउटा गुप्त स्थान राखिदिनु भएको थियो, जहाँ उसलाई जानको निम्ति आज्ञा गर्नुभएको थियो। त्यो नै कुरा हो हामी हेर्न जाँदैछौ। प्रार्थनाको लाइन जानुभन्दा पहिले, एलियासँग गुप्त ठाउँ थियो जुन परमेश्वर स्वयंले उसको निम्ति जुटाउनु भएको थियो। अब त्यस बेलाको मण्डलीले कहिल्यै उसलाई त्यो दिएको थिएन, राजाले कहिल्यै उसको लागि त्यो जुटाएको थिएन, उसले आफैलाई जुटाएको पनि थिएन। तर परमेश्वर स्वयंले एउटा गुप्त ठाउँ एलियाको निम्ति जुटाउनुभयो, जहाँ उसलाई हरेक समय खुवाउनु हुन्थ्यो, त्यो अनिकालको अवधिभरि, जहाँ उसको खाना उसको लागि दैनिक दिलाइन्थ्यो। उसले फिक्री गर्नु पर्दैन थियो भोलि के हुने हो भने, या खाना नपाइने हो कि भने। परमेश्वरले भन्नुभयो, मैले कागलाई आज्ञा दिएको छु र तिनीहरूले तलाई खुवाउने छन्। कति अद्भुत कुरा हो यो। ख्रिस्टमा हाम्रो एउटा गुप्त स्थानको एउटा चित्रण हो। जब विश्व परिषद र आदि इत्यादि कुराहरूले भन्छन् आश्चर्यको कामहरूका दिन बितिसकेका छन्, परमेश्वरको महान शक्ति मण्डलीहरूबाट निकालिएका छन्, तिनीहरू यस्तो भएका छन्, तिनीहरूसँग अब बाँकी केही पनि नभएर मात्र एउटा बज्दै गरेको पितल र झन्झनाइरहेको जहाज मात्रै छ। हामी जान्दछौ कि यही नै सत्य हो, र भक्तिको भेष लगाउने परमेश्वरको सामर्थ्यलाई चाहिँ इन्कार गर्ने, यो ठिक त्यही नै जुन दाउदले गरेका थिए यो बिहानीमा, जुन त्यो गोरुको गाडामा उनले गरेका थिए, परमेश्वरको वचनदेखि टाढा गएका थिए। जब वचन उनीहरूको सामु राखियो, तिनीहरूले वचनको चाह गरेनन्, त्यसैले तिनीहरूले त्यस वचनबाट दूर भए। त्यही नै यी मानिसहरूले एलियाको दिनहरूमा गरेका थिए, तिनीहरू वचनबाट दूर भएका थिए। तिनीहरूले आफूसँग वचन छ भनी सोचेका थिए, तर तिनीहरूसँग वचन थिएन। त्यसैले ती कुराहरूलाई ध्यान दिनुहोस्। त्यो समयमा उहाँले अविश्वासीहरूलाई दण्ड दिन जाँदै हुनुहुन्थ्यो, उहाँले विश्वासीहरूको निम्ति चाहिँ बाटो बनाउँदै हुनुहुन्थ्यो, त्यही नै काम उहाँले हरेक समयमा गर्नुहुन्छ। ती दिनहरूमा जब उहाँले संसारलाई पानीले नष्ट गर्न जाँदै हुनुहुन्थ्यो, उहाँले नुहाको निम्ति त्यसबाट बच्नलाई बाटो बनाइदिनु भएको थियो। ती दिनहरूमा जब उहाँ मिश्रबाट भएर जाँदै हुनुहुन्थ्यो, उहाँले आफ्ना मानिसहरूको निम्ति समुद्रबाट भएर बचेर जानुको निम्ति एउटा बाटो बनाइदिनु भएको थियो। उहाँले कसरी आफ्नो बाटो बनाउनुहुन्छ र जहाँ कुनै बाटो नै छैन त्यहाँ उहाँ नै बाटो हुनुहुन्छ, उहाँ नै बाटो हुनुहुन्छ। अब हामी जान्दछौ कि हामी ती केही कुराका सामना गर्दैछौ, यो नै ती मध्ये महान घडी हो जुन इतिहासमा कहिल्यै यस्तो समय भएको छैन। यो बिल्कुल युद्धपोत जुन चम्किलो मिसाइलसँग आउँछ, जुनमा त्यसको टाउको छ, त्यसबाट हामी डराउनु पर्ने आवश्यक छैन। हामी त मण्डलीहरूसँग हो डराउनु पर्ने। यही नै घडी हो जुनलाई हामीले ध्यान दिनुपर्छ, जुन समयमा हामी जिइरहेका छौ। अब ध्यान दिनुहोस्, तर परमेश्वरले एलियाको निम्ति त्यसबाट बस्नलाई बाटो राखिदिनु भएको थियो र उहाँले आउन लागेको क्रोधबाट आफ्नो विश्वास गर्ने छोराछोरीहरूको निम्ति त्यसबाट अहिले बच्ने बाटो राखिदिनु भएको छ। किनभने परमेश्वर ती मानिसहरूलाई सजायको न्याय गर्नलाई न्याय हुनुहुने छैन। यदि उहाँले सोदोम र गमोरालाई डुबाउनुभयो र कपर्णहुमलाई समुद्रको बीचमा डुबाउनुभयो र ती सोदोम र गमोराका पुस्ताहरूलाई दण्ड दिनुभयो र हामीलाई त्यही गर्न दिएर त्यसबाट बच्न दिनुभयो भने हामी त्यति नै इन्साफको लागि निश्चित छौ जति तिनीहरू निश्चित रूपमा दण्डित भएका थिए। अब हामीले त्यो ध्यान दिन सक्छौ, जब यी कुराहरू आउन थाले, ती आधुनिक दिनहरू शुरू हुन थाले, परमेश्वरले त्यो दिनमा एउटा मानिसलाई उठाउनुभयो, जबकि तिनीहरूले त्यसको विरुद्धमा युद्धको शक्ति तयार पारे र त्यस मानिसको कुरा सुन्न छोडिदिए। तिनीहरूले त्यो मानिस पागल हो भनी सोचे, यसले आफ्नो बुद्धि गुमाएको छ, यो त मात्र एउटा पाखे अन्धभक्त हो, त्यो उजाड स्थानबाट आएको एउटा मूर्ख हो, एक प्रकारको झक्की बुढो हो। तर पनि उसँग परमप्रभुको वचन थियो। वचनले के भनेको छ त्यसको अर्थ त्यही नै हुँदैन। तिनीहरू आज यही भन्छन्, ओ ठिक छ, बाइबल त एउटा इतिहासको पुस्तक हो। मलाई लाग्छ तपाईँहरूले यो देख्नु भएको छ कि अहिले तिनीहरूले यो दावी गर्छन् कि हब्बाले स्याउ खाएको होइन, उसले त एउटा त्यो के थियो, मलाई लाग्छ उसले एउटा खुरपानी खाएको थियो। तिनीहरूले अहिले यसो भन्छन्, त्यो एउटा खुरपानी थियो। र त्यसपछि त्यो मोसाले कहिल्यै पनि यहुदीहरूलाई लाल समुद्रबाट भएर ल्याएका थिएनन्। त्यो त ठूलो झाडी झुप्पा थियो जुन समुद्रको तीरमा थियो, ऊ त समुद्रको झाडीबाट भएर आएका थिए। त्यो हो भने कसरी पानीको दुवैपट्टिमा पर्खाल राखिएको थियो? त्यो हो भने तिनीहरू सुक्खा भूमिबाट भएर गयो। ओ कति वायात! तर तपाईँले देख्नुहुन्छ, मानिसहरूमा परमेश्वरको क्रोध ल्याउनलाई त्यो किसिमको दिन आउनुपर्छ, त्यसले त्यसो गराउँछ। तिनीहरूले भन्छन् कि त्यहाँ त्यस्तो कुनै कुराहरू छैन, यहाँसम्म कि मण्डलीकै मानिसहरूले समेत विश्वास गर्दैनन् आश्चर्यका कामहरूलाई। तिनीहरूले भन्छन्, म तिमीलाई $1,000 दिन्छु, मलाई एउटा आश्चर्यको काम देखाइदेऊ, मलाई एउटा चमत्कार देखाइदेऊ। यदि त्यहाँ 10,000 चमत्कार तिनीहरूकै अगाडि गरेको भए तापनि तिनीहरूले देख्ने थिएनन्। किन? तिनीहरूले त्यो कहिले देख्ने छैनन्। तपाईँले भन्नुहुन्छ त्यो असम्भव हो, ओ होइन, त्यो असम्भव होइन। एलिया एकपटक दोथानमा थिए र सिरियाका सेनाहरू उसलाई समात्नको लागि आएर त्यो सहरलाई घेरेका थिए, किनभने तिनीहरूले जानेका थिए कि उसैमा नै देशको शक्ति थियो, त्यो शक्ति त्यो भविष्य वक्तामा थियो। किन राजा, ती मानिसहरू मध्ये एकजनाले सिरियाका राजालाई यसो भनेका थिए, तपाईँलाई थाहा छ एलिया अगमवक्ताले तिस्बीले इजरायलका राजालाई तपाईँले आफ्नो गुप्त कक्षमा बोलेका कुराको विषयमा भनिदिन्छन् र उसले भन्यो, जानुहोस् र त्यो व्यक्तिलाई समात्नुहोस्, त्यही नै मान्छे हो जसले हामीलाई बाधा पुर्याइराखेको छ। र ती सबै सिरियाका सेनाहरू त्यहाँ दोथानका चारैतिर घेरेर बसेका थिए, तिनीहरू सबै चारैतिर थिए। र गेहजी त्यो अगमवक्ताको दास, उनी उठे र उसले भन्यो, ओ मेरो पिता, सेनाहरू सबै हामीलाई घेरेर चारैतिर यहाँ बसेका छन्, हामी पूरै तरिकाले घेरिएका छौ। उसले भन्यो, किन? र हामीसँग तिनीहरूसँग भएकाहरू भन्दा झन धेरै छन्, देख्नुभयो? र गेहजीले चारैतिर हेरे र भने, म कसैलाई पनि देख्दिन त। उसले भन्यो, प्रभु परमेश्वर, यस केटाको आँखा तपाईँले खोलिदिनुहोस्। र उसको आँखा खोलियो र स्वर्गदूतहरू रथमा बसेर सबै डाँडाहरू भरेका थिए, अदृश्य शक्तिहरू थिए। एलिया हिँडेर बाहिर निस्के र बाइबलले भन्छ उसले तिनीहरूलाई अन्धो बनाइदिए। उनी त्यहाँबाट तिनीहरू कहाँ बाहिर निस्के, तिनीहरू उनको लागि अन्धो भए। बाहिर आए र उनले भने, के तिमी एलियालाई खोज्दैछौ? उसले भन्यो, हो, हामीले एलियालाई खोज्दैछौ। उसले भन्यो, आऊ, ऊ कहाँ छ भने म तिमीहरूलाई भन्छु। र तिनीहरूलाई ठिक त्यो लुकेर आक्रमण गर्ने ठाउँमा लगे ठिक त्यहाँ लगे जहाँ सेनाहरू थिए र तिनीहरूलाई आक्रमण गरे। अब बाइबलले भन्छ उसले तिनीहरूलाई अन्धो बनाइदिएका थिए, त्यसैले मामला सुल्टाउँछ। र आज मानिसहरू यति आत्मिक रूपमा अन्धो छन् कि परमेश्वर तल मानिसहरूको बीचमै आए तापनि र जे गरे पनि र उहाँले प्रतिज्ञा गर्नुभएको कुरा गरे तापनि तिनीहरूले अझै पनि देख्दैनन्। तिनीहरू आत्मामा अन्धो छन्, परमेश्वरलाई चिन्दैनन्, उहाँको महान सामर्थ्यलाई चिन्दैनन्। र अब हामीले ध्यान दियौं कि तिनीहरूले ती कुराहरू एलियाका दिनमा गरेका थिए र तिनीहरूले अझै पनि आजको दिनमा त्यस्तै नै गर्छन्। परमेश्वरले तिनीहरूलाई अन्धो पारिदिनुभएको छ। तिनीहरूले आज यसो भन्छन्, त्यहाँ कुनै आश्चर्यको काम हुँदैन, त्यहाँ कुनै त्यस्तो कुराहरू छैन, यो सबै मानिसहरू भावनामा बगेका हुन्। र तिनीहरूले एलियाको बारेमा पनि त्यही कुराहरू गरेका थिए, किनभने उनी माथि उठाइ लगेका थिए र एलिसाले उनको स्थान लिएका थिए, एउटा जवान व्यक्ति, उनी तालु भए जवान, बच्चाहरू उनको पछि पछि आए र भने, बुढो तालु खुइले तिमी किन एलियासँगै जाँदैनौ? देख्नुभयो, शुरूमा त तिनीहरूले विश्वास पनि गरेका थिएनन् ती मानिसहरूले, जबकि कति धेरै कार्यहरू गरिएका थिए। र यो परमेश्वरको महान व्यक्ति स्वर्गमा आगोको रथले परिवर्तित भएका थिए र मानिसहरूले अझै पनि त्यो विश्वास गरेका थिएनन्। र तिनीहरूका साना बालकहरू यो मानिसको पछाडि दौडेर आई भनेका थिए, बुढो तालु खुइले किन तिमी माथि गएनौ? देख्नुभयो, र तब अगमबक्ताले बच्चाहरूलाई श्राप दिए र पोथी भालुले 42 जना जति बच्चालाई मारिदियो। अब ध्यान दिनुहोस्, आज जस्तो त्यो बेला भएको थियो तिनीहरूले वचनमा आफ्नै व्याख्या राखिदिए। अब यदि तिनीहरूले त्यसो गर्न चाहन्छन् भने त्यो तिनीहरूमा नै भर पर्छ, तर तिनीहरूले हामीलाई पनि त्यो विश्वास गर्ने बनाउन खोज्छन्। बाइबलले भनेको छ, परमेश्वरको वचन कुनै निजी व्याख्या होइन, परमेश्वरले उहाँको आफ्नो व्याख्या आफै गर्नुहुन्छ। परमेश्वरले आफ्नो वचनलाई आफैले पुष्टि गर्नुहुन्छ र त्यही नै त्यसको व्याख्या हो। जसरी मैले धेरै पटक भनेको छु, उहाँले आदिमा भन्नुभएको थियो उज्यालो होस् र त्यहाँ उज्यालो भयो, त्यसलाई व्याख्याको खाँचो छैन, त्यो त्यसरी नै हुन आयो। उहाँले भन्नुभयो एउटा कन्याकुमारीले गर्भधारण गर्नेछिन्, उनी गर्भवती भइन्। उहाँले भन्नुभयो उहाँले आफ्नो आत्मा खन्याउनु हुनेछ, उहाँले त्यसो गर्नुभयो। र उहाँले भन्नुभयो अन्तिम दिनहरूमा जुन कुरा उहाँले गर्छु भन्नुभएको छ, उहाँले त्यो गर्दै हुनुहुन्छ, त्यसलाई कुनै व्याख्याको आवश्यक छैन, परमेश्वरले आफ्नो व्याख्या आफै गर्दै हुनुहुन्छ। मूर्ख मानिसले जेसुकै भनोस्, त्यसले परमेश्वरलाई थोरै पनि रोक्न सक्दैन। जब येशु पृथ्वीमा हुनुहुन्थ्यो, उहाँको समयमा संघर्ष गर्नको लागि उति नै अविश्वास थियो जति आज छ, उहाँले त्यति नै अविश्वाससँग संघर्ष गर्नुभएको थियो जति आज छ, हुनसक्छ अझै योभन्दा बढी थियो होला, तर त्यसले उहाँलाई रोक्न सकेन। उहाँ ठिक आफ्नो कार्यलाई निर्वाह गर्दै र बढाउँदै लानुभयो र परमेश्वरले प्रत्येक कुरालाई पुष्टि गर्दै लानुभयो जुन येशूले गर्नुभएको थियो। उहाँले भन्नुभयो म आफै यो कार्य गर्दिन, मेरो पिता र म एकै हौ, उहाँ ममा बास गर्नुहुन्छ, यो कार्यहरू गर्ने म होइन, यो उहाँ हुनुहुन्छ जो ममा बास गर्नुहुन्छ। र यदि मैले उहाँको काम गरिन भने मलाई विश्वास नगर, र यदि मैले यी गरे र तिमीहरूले मलाई विश्वास गर्न सकेनौ भने यी कार्यहरूलाई विश्वास गर। बुझ्नुभयो, अर्को शब्दमा भन्दा तिनीहरू धर्मशास्त्रमा खोज, उहाँले भन्नुभयो किनकि तिमीहरूले सोचौ कि त्यसैमा अनन्त जीवन छ भने धर्मशास्त्र जानेर, र धर्मशास्त्र आफैले मेरो गवाही दिन्छ। आमेन, कति बलियो अभिव्यक्ति छ। त्यही धर्मशास्त्र नै हो जसले म को हुँ भनी भन्छ, येशूले त्यही भन्नुभयो। र त्यो धर्मशास्त्र नै हो जसले हामी कुन समयमा जिइरहेका छौँ भनी भन्दछ। र ती कुराहरू गरिएको तिमीहरूले देखेपछि त्यो परमेश्वर स्वयं आफ्नो मानिसहरूको माझमा बसेका हुन्। केहीले पनि मरेकालाई जीवित उठाउन सक्दैन, तर मात्र परमेश्वरले सक्नुहुन्छ। उहाँले बाहेक कोहीले पनि त्यो कार्य गर्न सक्दैन जुन उहाँले अहिले गर्नुभएको छ, किनभने बाइबलले भनेको छ उहाँ हिजो आज र सदैवभरि एक समान हुनुहुन्छ। अब हामीले मानिसहरूमा आधुनिक चलनहरू देख्न सक्छौ, तब ओ ती दिनहरू बिति गएका छन्, त्यहाँ कुनै पनि त्यस्तो कुरा छैन जुन आश्चर्यको काम भनिन्छ, ती मानिसहरू सबै भावनामा बगेर काम गर्छन्। त्यो एलिया अगमबक्तालाई सुन्नुहोस्, तिनीहरू र तिनीहरूको शास्त्रीहरूको विरुद्धमा बोल, ध्यान दिनुहोस्, उनले आफू नै परमेश्वर भए जसरी बोले। एलियाले आफै नै परमेश्वर भएको जसरी बोले, मैले नभनेसम्म शीत पनि आकाशबाट झर्ने छैन। आमेन, हो श्रीमान। त्यो अगमवक्ता परमेश्वरको उपस्थितिमा लामो समयदेखि बसेका थिए। पुरानो नियमको अगमवक्ताहरू वा कुनै पनि समय जब तिनीहरू परमेश्वरको उपस्थितिमा यति बेरसम्म बस्थे कि जबसम्म तिनीहरू वचन हुँदैन थिए, तिनीहरूको सन्देश नै वचन आफै थियो। र याद गर्नुहोस्, उसले यसो भनेको थियो, परमप्रभु यसो भन्नुहुन्छ। र ती मानिसहरूसँग परमेश्वरको सन्देश हुन्थ्यो, तिनीहरू वचनमा यति अन्ध हुन्थे कि तिनीहरूको सोचाइ नै त्यो वचन नै तिनीहरूको विचार विपरीत हुने गर्थ्यो। त्यो तिनीहरूको विचारको विरुद्धमा हुन्थ्यो होला, तिनीहरूले त्यो सही हो भनी देख्न सक्दैन थिए होला। तर तिनीहरू परमेश्वरको वचन बोलिरहेका हुन्थे, परमप्रभु यसो भन्नुहुन्छ, मैले नभनेसम्म त्यहाँ कुनै पानी पर्ने छैन। ओ, कति बलियो अभिव्यक्ति थियो! उनी परमेश्वरको उपस्थितिमा नै रहिरहेका थिए र सिद्ध रूपमा प्रमाणित गरिएका थिए। र याद गर्नुहोस्, त्यसले आमोस 3:7 पछ्याएको थियो, परमप्रभु परमेश्वरले आफ्नो दास अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरिकन केही गर्नुहुन्न। उसले भन्यो, त्यहाँ कुनै पानी पर्ने छैन। उहाँले पहिले तिनीहरू उनी प्रति हाँसे, तिनीहरूले उनलाई पागल भनी सोचेका थिए, त्यो कट्टर बन्द थिए। तर हेर्नुहोस्, उनीसँग परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचन थियो, जसले पानी पर्नबाट रोक्थ्यो। र परमेश्वरले त्यसो गर्नुभन्दा पहिला उहाँले आफ्नो दास एलियालाई त्यो कुरा प्रकट गर्नुभयो, र ऊ साबित गरिएको प्रमाणित अगमवक्ता थिए। त्यसैले मानिसहरूले पश्चाताप गर्नुपर्ने थियो। तर त्यसको साटोमा तिनीहरू झन् उनी प्रति हाँसे अनि भने, ओ, हाम्रोमा पर्याप्त रूपमा पानी परेको छ, पानीको संकलनको ट्याङ्की भरि छ, नदीहरू राम्रैसँग बगि नै रहेको छ। बाइबलले यसो भनेको छ, त्यहाँ 3 वर्ष 6 महिनासम्म कुनै सिज समेत झरेन, सबै ठाउँमा सबै नदी र पानीहरू सुकि गएको थियो। त्यो मान्छेले होइन, तर परमेश्वरले मान्छेबाट भएर बोल्दै हुनुहुन्थ्यो। त्यो म हुँ स्वयं हुनुहुन्थ्यो, हामीले सधैँ जानेका छौँ। त्यसैले उसले, हामीले यो पाउँछौ कि जब परमेश्वरले पठाएको, परमेश्वरबाट नियुक्त भएको एउटा मान्छे परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचनको सन्देश लिएर आउँछ, तब सन्देश र सन्देशवाहक एउटै र उही हुन्छ। किनभने उसलाई परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचनको प्रतिनिधिको रूपमा पठाइन्छ, वचनको वचन हुन्छ, त्यसैले ऊ र उसको सन्देश एउटै हुन्छ। एउटा संगठित संस्थाको मण्डलीको मान्छे जो संगठित संस्थाको आश्रयले अधीनमा हुन्छ, त्यो व्यक्ति र उसको मण्डली एउटै हो। एउटा धर्मशास्त्री धर्मशास्त्रको अधीनमा छ, कुनै संगठित मण्डलीले बनाएको छ, त्यो व्यक्ति र उसको सन्देश एक हो। धर्मशास्त्र विद्याको मण्डलीको एउटा धर्मगुरु हो, त्यो ठिक तरिकामा त्यस्तै हो। तब जब एउटा मानिस परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचनसहित आउँछ, ऊ र उसको सन्देश एक हो। र जब एलिया परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचनमा आउँछ, ऊ र उसको सन्देश एउटै हो। ठिक यसु जस्तै, जब उहाँ आउनुभयो उहाँ नै वचन हुनुहुन्थ्यो सन्त युहन्ना 1 मा। त्यसैले परमेश्वरको वचन र त्यस युगको सन्देशवाहक एकै थियो, सधैँ नै त्यस्तै छ। त्यो सही हो। येशु ख्रिस्ट नै वचन हुनुहुन्छ जसको विषयमा भविष्यवाणी गरिएको थियो। उहाँ त्यही हुनुहुन्छ जसको अगमवक्ताले भविष्यवाणीमा भनेका थिए, एउटा कन्याकुमारी गर्भवती हुनेछन् र एउटा छोरा जन्माउने छिन्। शुरूआतमा नै परमेश्वरले तिनीहरूलाई त्यहाँ यसो भन्नुभएको थियो, स्त्रीको सन्तानले सर्पको सन्तानको शिर कुच्याउनेछ र त्यसको सन्तानले स्त्रीको सन्तानको खुट्टा डस्नेछ। यी सबै अगमबाडी दिएको थियो, दाउदले कराएका थिए, बाँकी रहेका सबै अगमवक्ताहरूले युगौंदेखि उहाँको बारेमा बोल्दै आएका थिए। उहाँ नै त्यो वचन प्रकट गरिएको हो। हालेलुया! अब के तपाईँले देख्नुहुन्छ कि म कहाँ जान खोज्दैछु? मैले तपाईँहरूको बीचमा हल्का खुलस्त बोलेको छु। के तपाईँले जीवित परमेश्वरको अख्तियारलाई जीवित मण्डली अर्थात दुलैमा देख्नुहुन्न? रोगीहरू निको पारिएको छ, मरेकाहरू जीवित उठाइएका छन्, लङ्गडोहरू हिँडेका छन्, अन्धोले आँखा देखेका छन्। सुसमाचार शक्तिको साथ गइरहेको छ, किनभने सन्देश र सन्देशवाहक एकै हुन्। वचन मण्डलीमा छ, व्यक्तिमा छ। परमेश्वरको वचन एलियामा थियो जब उनी त्यहाँ परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचन सहित त्यहाँ गएका थिए र भनेका थिए, त्यहाँ कुनै पानी पर्ने छैन। त्यो एलिया थिएन, त्यो त एलियामा परमेश्वर हुनुहुन्थ्यो। मैले धेरै पटक भनेको छु, जस्तो कि त्यो इसाई वैज्ञानिक स्त्री जसले मलाई एक पटक भनेको थियो, मैले यो विषयमा धेरै पटक भनेको छु। उनले भनिन्, श्रीमान ब्रनाम, तपाईँले एकदम धेरै येशु ख्रिस्टमा कुरा लानुहुन्छ। मैले भने, म आशा गर्छु कि त्यही मात्र कुरा होस् जसको बारेमा म जवाफदेही हुन परोस्। र उनले भनिन्, तपाईँले उहाँलाई परमेश्वर बनाउन खोज्नुहुन्छ। मैले भने, उहाँ परमेश्वर हुनुहुन्थ्यो। उनले भनिन्, ओ, उहाँ एउटा अगमवक्ता मात्र हुनुहुन्थ्यो, उहाँ एउटा असल मानिस हुनुहुन्थ्यो, त तर उहाँ दिव्य ईश्वर हुनुहुन्नथ्यो र मैले भने ठिक छ, मलाई एउटा धर्मशास्त्रको पद देखाउनुहोस् जसले उहाँ परमेश्वर हुनुहुन्न भन्छ। उनले भनिन् सन्त युहन्नाको पुस्तकमा त्यसले भन्छ कि उहाँ रुनुभयो जब उहाँ लाजरसको चियानमा जानुभएको थियो। ठिक छ, मैले भने निश्चय नै उहाँ रुनुभयो। उहाँ दुवै मानव र परमेश्वर हुनुहुन्थ्यो। उहाँ एउटा मानिस हुनुहुन्थ्यो त्यसैले रुनुभयो, तर उहाँले मरेकोलाई उठाउन परमेश्वर हुनु पर्थ्यो। ठिक हो, मैले भने उहाँ एउटा मानिस हुँदा भोको हुनुहुन्थ्यो, तर उहाँ नै परमेश्वर हुनुहुन्थ्यो जसले केही रोटी र पाँचवटा माछाले 5,000 जनालाई खुवाउनु भयो। त्यो सही हो। उहाँ मानिस नै हुनुहुन्थ्यो जो ढुङ्गाको पछाडिको भागमा सुतिरहनु भएको थियो, तर त्यो परमेश्वर उहाँमा हुनुहुन्थ्यो जसले त्यो पानी र आदिलाई शान्त पार्नुभयो। किन त? किनकि उहाँ र उहाँको सन्देश एक थियो। उहाँले भन्नुभयो म र मेरो पिता एक हौ, मेरो पिता ममा बास गर्नुहुन्छ। उहाँ नै शरीरमा परमेश्वरको परिपूर्णता हुनुहुन्छ। मलाई लाग्छ त्यो दिन अत्यन्त प्रभावशाली थियो जब मैले सात मण्डलीको युगहरू ल्याउँदै थिएँ। शुरूआत गर्नको लागि मैले यसोलाई तिनीहरूसँग खडा राख्न सकिन। त्यो सेतो जुन उहाँमा थियो, भन्नुभयो उहाँको केश उन जस्तै सेतो थियो। मैले त्यो बुझ्नै सकिन कि कसरी एउटा व्यक्ति जो 33 वर्षको उमेरको छ उसको कपाल हिउँ जस्तो सेतो हुन सक्छ। मैले एउटा राम्रो शास्त्रीय विद्वानलाई बोलाए, पेन्टिकोस्टल थियोलोजनलाई बोलाए। मेरो एउटा असल प्रिय मित्र हुनुहुन्थ्यो र उहाँ भाइ ज्याक मुर हुनुहुन्थ्यो। उहाँ ज्ञानी र बुद्धिजीवी व्यक्ति हुनुहुन्छ। उहाँले भन्नुभयो भाइ ब्रनाम त्यो त यसो महिमित हुनुभएको, उहाँ महिमित भएसिन ठिक त्यस्तो देखिनुहुन्थ्यो। होइन, मैले त्यो विश्वास गर्न नै सकिन। मैले भने ठिक छ भाइ मुर धन्यवाद। म त्यहाँ कोठामा गए र परमेश्वरसँग बोल्न थाले। मैले मेरो शब्दानुक्रमणिकालाई त्यहाँ पछाडि दानियलमा लगे जहाँ यसो बनिएको थियो र उहाँ प्राचीन दिनहरूमा आउनुभयो र उहाँको केस उन जस्ता सेता थिए। मैले भने प्रभु मलाई थाहा छैन के भन्ने र मेरो जिम्मेवारी छ। अब त्यो सात मोहर खोलिनुभन्दा अगाडिको कुरा हो, लगभग 1 वर्ष वा त्यो भन्दा अगाडि हुन सक्छ। मैले त्यहाँ प्रार्थना गर्दै थिए प्रभु त्यो के थियो, र मैले हेरे मेरो अगाडि केही उभिएको थियो र त्यहाँ एउटा मानिस उभियो र उहाँ न्यायाधीश हुनुहुन्थ्यो र उहाँले शिरमा सेतो उपकेश लगाउनु भएको थियो। पुरानो न्यायाधीशहरूले ती प्राचीन समयमा सेता उपकेश लाउने गर्थे, ऊ सर्वोच्च अधिकारी हो भनी देखाउनको निम्ति गर्थे। र त्यसपछि मैले यसुलाई सेतो उपकेशमा जब देखे, मैले भने यसले मात्र यो सत्यलाई प्रमाणित गर्छ जुन हामीलाई थाहा छ कि उहाँ नै सर्वोच्च अधिकारी हुनुहुन्छ। परमेश्वरले त्यही कुराको साक्षी परिवर्तनको डाँडामा दिनुभएको थियो। भन्नुभयो यिनी मेरा प्रिय पुत्र हुन्, उसको कुरा सुन, त्यो सर्वोच्च अधिकारीलाई सुन। त्यसपछि त्यो बेला जब सात मोहको शुरूआतमा जब ती सात स्वर्गदूतहरू पिरामिडको रूपमा तल आए, त्यहाँ खडा भए र मलाई भनेका थिए कि फर्केर त्यहाँ जाऊ र सात मोहरहरूको विषयमा बोल र ऊ मसँग हुनेछ। उहाँले मलाई देखाउनुहुनेछ ती हराएका कुराहरू के हुन् भनी। मैले सधैँ यही सोच्थे कि त्यो किताबको पछिल्लो भागमा मोहर लगाएर राखिएको छ र त्यो यस्तो कुरा हो जुन किताबमा लेखेकै थिएन, तर त्यो यस्तो हुन पुग्यो कि यो थाहा भयो कि उहाँले यो नखोली बस्न सक्नुहुन्न। यो पुस्तकमा लेखिएको कुरा थिएन, यो यस्तो कुरा थियो जुन पुस्तकमा लुकाइराखिएको थियो। किनभने यदि कसैले यसबाट एउटा मात्र शब्द घटायो वा यसमा थप्यो भने, त्यसैले यो त एउटा रहस्य हो जुन यो पुस्तकमा थियो जुन सात मण्डलीको युगको लागि थियो। ती मध्ये हर एकले एउटा रहस्य उत्पादन गर्थ्यो, सबै ती पानीको बत्तिसमा र यी अरू कुराहरू, ती सबै धेरै समयदेखि गडबड भएको थियो। त्यसपछि जब त्यो माथि बढ्दै गयो, तल क्यालिफोर्नियादेखि ठूलो वेधशाला मेक्सिकोमा माथि ट्युक्सन जताततै तिनीहरूले त्यसको तस्विर लिए, त्यो एउटा रहस्यमय दृश्य थियो। भाइ फ्रेड सोटमन त्यहाँ ठिक त्यहाँ पछाडि बसिरहनु भएको थियो र म र भाइ जिन नोर्मन ठिक त्यहाँ उपस्थित भए उभिरहनु भएको थियो जब त्यो माथि गएको थियो। तिनीहरूले तस्विर लिए, अझै पनि तिनीहरूलाई त्यसको विषयमा थाहा छैन। यहाँ केही समय अगाडि सबैले भन्दै थिए यहाँ हेर्नुहोस् यो जस्तो देखिन्छ र ती स्वर्गदूतको पखेटा जस्तै, जसरी तिनीहरू त्यसरी त्यहाँ लपेटिन्छ। एक दिन त्यसलाई दायाँतर्फ फर्काएर हेर्दा त्यहाँ येशू ख्रिस्ट हुनुहुन्थ्यो जस्तो हफमनले तस्विर कोरेको थियो त्यस्तै। त्यो यहाँनिर सेतो उपकेश सहित उभिएको थियो, ठिक तल पृथ्वीमा हेरिरहेको थियो। उहाँ नै सर्वोच्च अधिकारी हुनुहुन्छ भनी देखाउँदै हुनुहुन्थ्यो। स्वर्गदूतले त्यो घोषणा गरेको छ, बाइबलले त्यो घोषणा गरेको छ, सुसन्देशले त्यो घोषणा गरेको छ, सबै कुरा उही नै हो। सर्वोच्च अधिकारी सेतो उपदेश सहित तपाईँले देख्नुभएको छ उहाँको कालो दारी उहाँको मुहारमा। तपाईँहरू धेरैले त्यो तस्विर हेर्नुभएको छ, हामीले त्यहाँ पछाडि राखेका छौँ। मात्र त्यसलाई दायापट्टि फर्काउनुहोस् र त्यसलाई हेर्नुहोस्, त्यहाँ उहाँ हुनुहुन्छ। जस्तो पहिले थियो त्यस्तै नै सिद्ध रूपमा छ। यदि उहाँको तस्विर खिचिएको भए त्यस्तै सिद्ध थियो। तिनीहरूले त्यो तस्विरलाई गलत कोणबाट हेर्दैछन्, तपाईँले त्यसलाई सही कोणबाट हेर्नुहोस् र मात्र प्रभु परमेश्वरले त्यो सही कोण प्रकट गर्न सक्नुहुन्छ। तपाईँको दाहिने तर्फ पल्टाउनुहोस् अनि हेर्नुहोस्, त्यहाँ उहाँ हुनुहुन्छ, ठिक उस्तै जस्तो उहाँलाई त्यहाँ माथि बादलमा तस्विर खिचिएको थियो। मैले पहिलो पटक उहाँलाई तस्विरमा हेर्दा उहाँ ठिक होफनले बनाएको शिरको चित्रमा जस्तै थियो। मैले त्यो पहिले कहिले देखेको थिएन र बिल्लीको आइतबारे मण्डलीमा धेरै वर्षपछि मैले त्यो देखे। त्यस दिनदेखि नै मेरो घर त्यो मध्ये एउटा तस्विर बिना रहेको छैन। त्यसपछि तब यहाँ आकाशमा त्यही नै परमेश्वर जसलाई मैले दर्शनमा देखेको थिए उही परमेश्वर आकाशमा देखिएको थियो। म मात्रै सानो केटा विद्यार्थी थिए त्यहाँ जहाँ यो विद्यालय थियो, उहाँ त्यस्तै नै देखिनुहुन्थ्यो। र 33 वर्षपछि यहाँ आकाशमा उहाँले यो नै सत्य हो भनी घोषणा गर्नुभयो, त्यस्तै नै उहाँ देखिनुहुन्छ। कुनै मानिसको ज्ञानले भनेको रहस्य जस्तो होइन यो, जस्तो कि भ्याटिकनमा छ। तिनीहरूले ख्रिस्टको चित्र त्यहाँ बनाएका छन्, त्यसमा दारीमा एउटा चक्र बनाएका छन् वा उहाँको चिउडोको वरपर बनाएका छन् जुन लगभग आधा इन्ची लामो छ। यो तरिकामा उहाँको मुखको माथि घुमेको छ, त्यसैलाई नै तिनीहरूले ख्रिस्ट भन्दछन्। त्यसले मेरो मस्तिष्कमा त्यही ग्रीक चित्रकारको सम्झना दिलाउँछ जुन मैले एकपटक प्राचीन आराधनालयमा देखेको थिए, जसमा आदम र हब्बा कस्तो देखिन्थे भन्ने कुरा देखाएको थियो। तिनीहरू पशु जस्तै देखिन्थ्यो। त्यो नै हो जुन संसारिक बुद्धिले केही आत्मिक कुराहरूको बारेमा बुझ्छ। मलाई लाग्छ आदम नै यो संसारमा भएको पुरुष मध्येमा सबैभन्दा सुन्दर व्यक्ति थियो र हब्बा नै सबै तरिकाले सिद्ध स्त्री थिइन्। अब संसारिक बुद्धिले केही कुराहरूलाई आफ्नै विचारले बनाउँछ र तब परमेश्वरले तल पठाउनुहुन्छ र उहाँको शक्तिले ती कुराहरूलाई खोल्नुहुन्छ। ठिक त्यस्तै नै यहाँ आहाबको दिनहरूमा पनि भएको थियो। अब हामीले यो पाउँछौ कि एलियाले यी सबै कुरा यसकारणले भन्न सकेका थिए किनभने त्यस घडी सन्देश र परमेश्वरको वचन, सन्देशवाहक र सन्देश अनि वचन एकै थियो। अगमवक्ता र वचन, सुसन्देश, सन्देशवाहक र सन्देश एकै थियो। येशूले भन्नुभयो, यदि मैले त्यो काम गरिन जुन मेरो बारेमा लेखिएको छ त्यसो हो भने मलाई विश्वास नगर, त्यो राम्रो हो। कुनै मानिस र उसको सन्देश एकै हो। त्यसैले त आज तिनीहरूले परमेश्वरको काम गराईलाई विश्वास गर्दैनन् किनभने तिनीहरूले परमेश्वरको सन्देशलाई स्वीकार गर्दैनन्। तिनीहरूले सन्देशलाई विश्वास गर्दैनन्। तर जसले हामीले जिइरहेको परमेश्वरको यो घडीलाई विश्वास गर्छन्, यी कुराहरू लुकाइराखिएको खाना हो। मात्र सोच्नुहोस्, परमेश्वरले यतिसम्म लुकाउनु भयो कि तिनीहरूले ठिक त्यसलाई हेर्छन् र पनि देख्दैनन्। त्यही तरिकामा जुन तरिकामा एलियाले सिरियाका सेनाहरूमा अन्धोपन लगाएका थिए, त्यही नै तरिकामा परमेश्वरले उहाँको सच्चा छोराछोरी विश्वासीहरूको भोजन देख्नबाट अविश्वासीलाई अन्धो तुल्याउनुहुन्छ। तिनीहरूले नोआलाई के भने, एउटा अन्धोभक्त ले डुङ्गा बनाइरहेको भने परमेश्वरको वचन र प्रतिज्ञामा उनको आँखा खुलिएको थियो। तर तिनीहरूले ठिक जुन कुरालाई अन्धभक्तपन भने त्यसैले नोआको परिवारलाई बचायो। बुझ्नुभयो, ठिक त्यही कुरा थियो। त्यही कुरा जुन प्रति मानिसहरू आँच्छन् त्यही नै कुराको लागि हामी प्रार्थना गर्दछौ। त्यो कुरा जुनलाई तिनीहरूले पागलपन भन्छन् हामीले त्यसलाई महान भन्छौ। जुन कुरालाई संसारले महान भन्छन् परमेश्वरले मूर्ख भन्नुहुन्छ र जुन कुरालाई संसारले मूर्ख भन्छ त्यसैलाई परमेश्वरले महान भन्नुहुन्छ। त्यो नै ठिक सही र गलतको बीचको अन्तर हो। येशु ख्रीष्ट हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। याद गर्नुहोस्, उनी परमेश्वरको योजनाद्वारा एउटा गुप्त स्थानमा गए, परमेश्वरको बोलावटमा उहाँको वचनमा रहेर गए। एलिया त्यो गुप्त स्थानमा परमेश्वरको पूर्व ज्ञानको योजनामा त्यहाँ प्रवेश गरे र उसको जीवनको बोलावट अनुरूप गए, उहाँको वचन बमोजिम उनी त्यहाँ गए। र यदि हामी पनि त्यसरी नै प्रवेश गरेनौ भने मलाई अरू कुनै तरिका थाहा छैन हामी कसरी त्यहाँ जानेछौ भने। र ध्यान दिनुहोस्, अनिकाल सुरु हुनुभन्दा अगाडि एलिया आफ्नो जीविकाको लागि गुप्त स्थानमा गएका थिए। ठिक त्यही चित्रण हो। पृथ्वीमा हिंसा प्रहार गर्नुभन्दा अगाडि मण्डली बोलाइसकेको हुन्छ, दुलहीलाई चुनिसकेको हुन्छ र इन्साफले प्रहार गर्नुभन्दा अगाडि प्रतीक्षा गरिरहेकी हुन्छन्। पहिले नै पर्खिरहेकी छिन्, परमेश्वरको भोजन खाइरहेकी छिन्, परमेश्वरको आशिषहरूमा रमाइरहेकी छिन्। कुनै पनि मानिस जो आफ्नो सद्बुद्धिमा छ उसले जानेको छ कि हामी सिधै गइरहेका छौ, हामी ठिक इन्साफको घडीतिर छौ। हेर्नुहोस् भाइ ब्याङ्क्स, तपाईँहरू धेरैजना पुरुषहरू जो यहाँ हुनुहुन्छ आज राति, त्यहाँ त्यस बिहानीमा डाँडामा उभिनु भएको थियो। अर्को आइतबारको बिहानीमा प्रभुको इच्छा भए म त्यो डाँडाको बारेमा भन्न चाहन्छु। त्यस विषयमा एउटा महान प्रकाश पाएको छु। यो कुरा तपाईँहरूलाई नभनिकन आज राति भन्दा बढी अरू दिनलाई पर्खिन म मुस्किलले सक्छु होला, तर मसँग बुझ्नुभयो। र यो केवल लगातार हरेक समय एउटा कुरा पछि अर्को कुरा भइ नै रहेको छ, बुझ्नुभयो। यो कहिल्यै घटित हुनबाट रोकिँदैन, किनकि यो परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचन हो। तपाईँहरू प्रत्येक जना यहाँ टेपमा हजारौं गुना हजारौं व्यक्तिहरूले मैले खडा भएर यो भनेको सुन्नुभएको छ, परमप्रभु यसो भन्नुहुन्छ, यो यस्तो हुनेछ, त्यस्तो हुनेछ, र यहाँसम्म कि पत्र पत्रिका र खबर दिने समाचारहरूले समेत मेरा यी कुराहरूलाई घोषणा गर्नु परेको छ। तिनीहरू जान्दैनन् यो के हो भने, तर तिनीहरूले देखेका छन्। तिनीहरूलाई थाहा छैन यो के हो भने, तर यी सबै वचन सत्य भएको तिनीहरूले देखेका छन्। हामी यहाँ तल नदीमा उभिरहेका थियौं, त्यो दिन परमप्रभुको स्वर्गदूत तल आउनुभएको थियो, वा त्यो 1933 थियो। उहाँ तल आउनुभयो र ती कुराहरू बोल्नुभयो जुन उहाँले पूरा गर्नुभएको थियो। त्यहाँबाट हिडेम र त्यहाँ धेरैजना व्यक्तिहरू थियो त्यो नदीको किनारमा, र तिनीहरूले सोधे, त्यसको अर्थ के हो बिल्ली? मैले भने, त्यो मेरो लागि थिएन, त्यो तपाईँको लागि हो, म त्यो विश्वास गर्छु, तर तिमीले गर्दैनौ, र त्यसरी नै हिँडिरहे। त्यसपछि पास्टरले मलाई भन्नुभयो, उहाँले भन्नुभयो, तिम्रो मतलब तिमी जो 7 कक्षाको पढाइ भएको व्यक्ति, तिमी चाहिँ सारा संसारभरि जान्छौ र भूपतिहरू र महाराजा र राजाहरू र त्यस्तै व्यक्तिहरूलाई प्रार्थना गर्छौ, र भन्यो, यसलाई बिर्सिदेऊ, मैले त्यो भुल्नै सक्दिन, त्यो मेरो हृदयमा खोपेको झै गरी बसेको छ। अब यहाँ 33 वर्ष पश्चात प्रत्येक कुरा जुन उहाँले भन्नुभएको थियो त्यो कुरा सिद्ध रूप ठिक उहाँले भन्नुभयो जस्तै गरी पूरा भएको छ। उहाँ परमेश्वर हुनुहुन्छ र कहिल्यै असफल हुन सक्नुहुन्न। उहाँले सधैँ आफ्नो वचनलाई पूरा गर्नुहुन्छ। उहाँलाई कहिल्यै पनि शंका नगर्नुहोस्। अब ध्यान दिनुहोस्, उनी परमेश्वरको योजना अनुसार भित्र गए, उहाँको पूर्व ज्ञान अनुसार परमेश्वरको बोलावटमा गए, र उनी त्यहाँ अनिकाल आउनुभन्दा अगाडि गए। अब हामी जान्दछौ कि इन्साफ प्रहार हुनलाई तयार भएको छ। त्यो दिन डाँडामा उभिरहँदा भाइ ब्याङ्क्स वुड खडा हुनुहुन्छ यहाँ, हामी त्यहाँ माथि डाँडासम्म हिँड्दै गएका थियौं। मलाई लाग्छ मैले फेरि पनि यसलाई उद्धृत गरेको छु ताकि यसले प्रार्थनाको लाइनमा तपाईँहरूको विश्वासलाई बढाएको होस् जुन यो पछि 15 मिनटमा हुन लागेको छ। म भाइ ब्याङ्क्स भन्दा मात्र केही अगाडि हिँडिरहेको थिएँ। उहाँ, मलाई लाग्छ उहाँले बहिनी रुबीलाई बिरामी हुँदा छोडेर आउनुभएको थियो, र उहाँ मेरो पछाडि आउँदै हुनुहुन्थ्यो। मैले उहाँको अनुहारलाई ध्यान दिएको थिएँ, रातो भएको थियो। मैले पछाडि फर्केर हेरे, मैले सोचेको थिएँ कि उहाँलाई माथि चढ्नको लागि त्यो पहाड अलिकति कठिन भएको थियो, त्यसैले म बिस्तारै हिँड्न थालेको थिएँ। ठिक त्यहाँ उजाड ठाउँमा, ठिक त्यस्तो ठाडो उकालो थियो, ठिक त्यहाँ परमप्रभुको स्वर्गदूत देखा पर्नु भएको थियो, र त्यसबेला हामी ठिक त्यही दिशातर्फ हिँड्दै थियौं जहाँ तिनीहरू केही महिना पहिले ठिक त्यहाँ देखा परेका थिए। र जसै म माथि डाँडामा पुगे, परमेश्वरको आत्मा जब म पछाडि फर्के, माथि डाँडाको टुप्पोमा हेरे, उहाँले भन्नुभयो, त्यो पत्थर उठाओ र उसलाई भन, परमप्रभु यसो भन्नुहुन्छ, तिमीले परमेश्वरको महिमा केही घण्टा पछि नै देख्न जाँदैछौ। मैले त्यो पत्थर उठाए र भने, भाइ ब्याङ्क्स, मलाई थाहा छैन किन मैले हावामा त्यो फाले, र मैले भने, परमप्रभु यसो भन्नुहुन्छ, तपाईँले परमेश्वरको महिमा देख्न जाँदै हुनुहुन्छ। उहाँले भन्नुभयो, त्यसको अर्थ रुबी हो? मैले भने, होइन, मलाई लाग्दैन कि यो तपाईँ ब्याङ्क्स वा रुबीसँग केही सम्बन्धित छ भने, तपाईँ कसैलाई पनि होइन। मैले केवल सोचे कि त्यो एउटा भनाई मात्र थियो, परमप्रभु यसो भन्नुहुन्छ, केही कुरा हुनेवाला छ। र अर्को बिहानीमा जब हामी त्यहाँ उभिरहेका थियौं, धेरै जस्तो व्यक्तिहरू, मलाई थाहा छैन कतिजना यहाँ बसिरहेको हुनुहुन्छ अहिले, त्यहाँ चाहिँ 12 वा 14-15 जना जति हामी त्यहाँ बसिरहेका थियौं। 81 एउटा सेवक म कहाँ आउनुभयो र उहाँले भन्नुभयो, भाइ प्रणाम, उहाँले भन्नुभयो, मेरो नाम चाहिँ यो हो, भन्नुभयो, म तपाईँको क्यालिफोर्नियाको प्रायोजकहरू मध्ये एक हुँ। मैले भने, तपाईँलाई भेट्न पाउँदा म एकदम खुसी छु श्रीमान डगलस मेकयुस, उहाँले भन्नुभयो। मैले भने, तपाईँलाई भेट्दा खुसी लाग्यो, र उहाँसँग हात मिलाए। उहाँले भन्नुभयो, अहिले तपाईँलाई म एउटा प्रश्न सोध्न चाहन्छु, भन्नुभयो, रोय रोबर्सन, यहाँको कोषाध्यक्ष, भाइ वुड, टेरी र बिल्ली, र ओ भाइ मिक एनली र मलाई थाहा छैन अरू को त्यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँले भन्नुभयो म केही सोध्न चाहन्छु। उहाँले भन्नुभयो के प्रभुले तपाईँलाई कहिले यसरी दर्शन दिनु छ? मैले भने हो भाइ, तर म यहाँ त्यस्तो कुराबाट निस्किनको लागि चाहिँ आएको हुँ, विश्राम लिनको लागि आएको हुँ। र मैले चारैतिर यसरी हेरे र मैले भारी चिकित्सकले उनलाई हेरिरहेको देखे। भन्नुभयो रेप मिक ह्युक्स, यो तपाईँको आँखाको एलर्जीले तपाईँको आँखालाई छिटै अन्धो बनाइदिन्छ। मैले तपाईँलाई 2 वर्षसम्म चिकित्सकको रूपमा जाँचे र मैले यस विषयमा केही पनि गर्न सक्दिन। र म उहाँतर्फ फर्किए। मैले भने जे कुरा तपाईँले मलाई सोध्नु भएको थियो त्यो कुरा तपाईँको चिकित्सकले तपाईँलाई कुनै दिन भनिसकेको रहेछ, एलर्जी तपाईँको आँखामा छ। त्यो मध्ये दिउँसोको समयमा थियो, लगभग 11 बजे थियो र उहाँले घामबाट बस्ने चस्मा लगाइरहनु भएको थियो। मैले भने कारण तपाईँले यो यस कारणले लगाउनु भएन किनकि यो घाम थियो, यो किनकि तपाईँको आँखाको कारणले थियो। उहाँले तपाईँलाई भन्नुभएको थियो कि तपाईँले त्यो आँखा गुमाउँदै हुनुहुन्छ भने, र उहाँ रुन थाल्नुभयो र भन्यो हो त्यो सही हो। र म फेरि हिँड्नको लागि फेरि फर्किए। मेरो हातमा एउटा खन्ने सामान थियो र मैले हेरे, मैले उहाँलाई मलाई नै हेरिरहेको देखे। उहाँको आँखा उज्यालो भए जत्तिकै थियो। मैले भने तर परमप्रभु यसो भन्नुहुन्छ तपाईँले त्यो आँखा गुमाउनु हुने छैन। म उहाँसँगै यो पतझरको याममा सँगै शिकार गर्न गएको थिए। उहाँले म र यहाँको भीड़मा भएको जो कोही भन्दा राम्रो देख्नुहुन्छ उहाँले कहिल्यै। र मैले बिदा आई, मैले आफ्नो सुरुवाल तल झारेको र स्कर्टको एउटा भाग माथि सारेको देखे। उनले भनिन् छोरा, यदि तिमीले भाइ ब्रनामलाई देख्यौ भने उहाँलाई मेरो खुट्टाको निम्ति प्रार्थना गरिदिनु भन्नु है। र मैले त्यहाँ तल हेरे र सानो यस्तो देखिन्थ्यो कि त्यो सानो ट्युमर उहाँको खुट्टाको वरपर थियो। मैले भने तपाईँको आमा कपाल फुलेको छ, स्त्री हुनुहुन्छ, मेरो छोरा तपाईँले देख्नुभयो। उहाँले तपाईँलाई तपाईँ निस्किनुभन्दा अगाडि भन्नुभएको थियो कि यदि तिमीले भाइ ब्रनामलाई देख्यौ भने मेरो खुट्टाको लागि प्रार्थना गर्न लगाउनु। उहाँलाई सानो ट्युमर भएको छ जुन उहाँको खुट्टाको वरपर आएको छ। ऊ झण्डै बेहोश नै भए। भन्यो यो सत्य हो। मैले भने उहाँलाई भन्नु कि कुनै चिन्ता लिनु पर्दैन, यो सबै ठिक हुनेछ। म चारैतिर हिँड्न सुरु गरे। त्यसपछि मैले परमेश्वरले बोल्नु भएको आवाज सुने, यसो भनेको सुने, त्यो बाटोबाट तुरन्तै निस्के। रोय रोबर्सन यहाँ उभिरहनु भएको थियो, यो जानेर कि उहाँ युद्धको भूपू योद्धा हुनुहुन्थ्यो। मैले उहाँको काँधमा आफ्नो हात राखे। मैले भने भाइ रोय, तपाईँ लुक्नुहोस्, जति हुन्छ छिटो लुक्नुहोस्। उहाँले भन्नुभयो के भयो र? मैले भने यो बाटोबाट निस्किनुहोस्, लुक्नुहोस्। र केवल त्यहाँबाट वरपर हिँड्न सुरु गर्यौं। मेरो खन्ने सामान तल भुइँमा राखे, पछाडि फर्किए, मेरो हात निकाले र यहाँनिर आयो। परमेश्वरको महिमा बतासे भुमरीको रूपमा जसले डाँडाको केही भाग यसरी चिरेर ल्यायो र ठूलो विस्फोट र त्यो ठाउँलाई त्यसरी कम्पन गराउँदै आयो। रुखको झाडीको टुप्पो काट्यो, लगभग मेरो शिरबाट 3 वा 4 वा 5 फिट माथि थियो र पछाडि गयो एउटा नालीको रूपमा त्यसरी गयो। त्यो फेरि विस्फोट भयो र यो यसरी 3 पटक आयो। त्यसपछि जब त्यसले तेस्रो चोटीमा छेडेर गयो, भाइ ब्याङ्क्स आउनुभयो र भन्नुभयो त्यही नै हो जसको बारेमा तपाईँ भन्दै हुनुहुन्थ्यो। मैले भने हो। उहाँले भन्नुभयो यो के थियो? मैले भने परमेश्वर बतासे भुमरीमा भएर देखा पर्नु भएको हो। मलाई थाहा थिएन कि उहाँले यो कुरा मानिसहरूमा भनेको चाहनुहुन्थ्यो वा हुँदैन थियो। त्यसपछि म गए र थोरै प्रार्थना गरे। त्यसपछि उहाँले मलाई भन्नुभयो कि मैले यो कुरा अरूलाई भन्न सक्छु भने। मैले भने यो पश्चिमी तटमा इन्साफले प्रहार गरेको हो। त्यो भागलाई आज हेर्नुहोस्, यहाँ हेर्नुहोस्। त्यो भएको केही घण्टापछि अलास्का पुरै डुब्यो र अहिले सबै कुरा तल गइरहेको छ। हामी इन्साफमा प्रवेश गर्दैछौ, अनुग्रह विलय हुँदै जाँदैछ। तर परमेश्वरलाई धन्यवाद होस्, हामीले गुप्तको भोजन पाएका छौँ, आत्मिक खाना, कि हामी यी अन्तिम दिनहरूमा येशु ख्रीष्टको प्रकाशको भलाइ र अनुग्रहमा जिइरहेका छौँ। उहाँले आफैलाई आफ्ना मानिसहरूका माझमा प्रमाणित गर्दै हुनुहुन्छ। आमेन। तिनीहरू भित्र गएका थिए, एलिया अनिकाल आउनुभन्दा अगाडि भित्र गए। परमेश्वरलाई धन्यवाद होस् कि इन्साफ आउनुभन्दा अगाडि भित्र भएकोमा। अहिले नै समय हो बाहिर निस्केर भित्र पस्ने समय। ती संस्थाहरूबाट निस्केर ख्रिस्ट भित्र पस्ने, बाहिर निस्केर भित्र पस्ने समय हो सबै विश्वासीहरूको निम्ति। तब उसलाई बोलाइयो र त्यहाँ भित्र उनी बसे। याद गर्नुहोस्, परमेश्वरले नबोलाएसम्म उसले कहिल्यै पनि त्यो नदी छोडेनन्। र त्यो अनिकाल पछि जब त्यो समय सिद्धिन लाग्यो, उहाँले उसलाई त्यहाँ बोलाउनु भयो तल एउटा विधुवाको घरमा बोलाउनु भयो। ध्यान दिनुहोस्, उसले त्यस विधुवालाई बोलाए र यो विधुवाले आफैलाई ती अविश्वासीहरूसँग अलग्याएकी थिइन्। उनले अनिकालको समयमा पशुको छाप लाउनबाट आफूलाई छुट्याएकी थिइन्। त्यसैले उहाँले उनलाई बाहिर बोलाउनु भयो, एलियालाई विधुवाको खुवाउनको निम्ति बोलाउनु भयो। तिनीहरूसँग मात्रै एउटा सानो रोटी थियो, त्यही रोटीमा नै उनीहरू भर परेका थिए र एलिया आएर भने, पहिले त्यो रोटी मलाई देऊ, किनभने परमप्रभु यसो भन्नुहुन्छ, देशमा परमप्रभुले पानी नपठाउन्जेल भाडाको पिठो सिद्धिने छैन र ढुङ्ग्रोको तेल रित्तिने छैन। परमेश्वरलाई पहिलोमा राखेर उनको शब्द शुरू भयो। ध्यान दिनुहोस्, जति पनि समयमा उनी त्यहाँ लिन जान्थे त्यहाँ भाडामा पिठो थियो, प्रत्येक समयमा त्यहाँ ढुङ्ग्रोमा तेल थियो। किन? पिठोले ख्रिस्टको अन्न बलिको भेटीको प्रतीक गर्थ्यो। त्यो आटा ठिक त्यसरी राखिनु पर्थ्यो ताकि त्यो पुराको पुरा पिसिन सकोस्। यो भोजनको प्रत्येक आटा एउटै हुन्थ्यो, जसले येशु हिजो आज सधैँभरि एक समान हुनुहुन्छ भन्ने प्रतीक गर्छ। त्यो नै वचन थियो, जीवनको रोटीको रूपमा सन्देश थियो, जसले वचनलाई प्रमाणित गर्दै थियो। त्यस्तै नै आज छ मित्रहरू, त्यस्तै नै छ आज पनि। त्यो जीवनको रोटी जसबाट उहाँको छोरा छोरीले खान्छन्, त्यसले परमेश्वरको सन्देशलाई पछ्याउँछ र त्यसले तिनीहरूलाई अनिकालको समयमा खान राखिदिन्छ। के हुन्छ यदि उहाँ आज हाम्रो माझमा उपस्थित हुनुभयो भने? के हुन्छ यदि अहिले उहाँ हाम्रो माझमा उपस्थित हुनुभयो भने? उहाँले ठिक त्यही नै व्यवहार गर्नुहुन्छ जुन उहाँले ती दिनहरूमा गर्नुभएको थियो जब उहाँ पृथ्वीमा शरीरमा हुनुहुन्थ्यो। दुलै श्रीमानको हिस्सा हो, मण्डली पनि ख्रिस्ट जस्तै नै हो। ती कामहरू जुन मैले गरे तिमीहरूले पनि गर्नेछौ, र यो वचन थियो जसले त्यसो गरेको थियो। उहाँले हामीलाई भन्नुभएको छ कि ती कामहरू जुन उहाँले गर्नुभयो त्यो हामीले पनि गर्नेछौ। हामीले यहाँ फेरि देख्न सक्छौ, यदि वचन हामीमा छ र हामीमा आएको छ भने, जसरी वचन एलिया कहाँ त्यस दिनमा आएको थियो, त्यसले उही काम गर्नेछ जुन एलियाले त्यो दिनमा काम गरेका थिए। उहाँले ती गुप्तका रहस्यका कुराहरू खुवाउनु हुनेछ जुन संसारबाट लुकेको छ। ओ, फेरि पनि यसले सन्देश र सन्देश वाहकलाई एउटै बनाएको छ। त्यो आत्मिक खाना तयार छ, यही नै त्यसको ऋतुको समय हो, र यदि तपाईँले चाहनुहुन्छ भने तपाईँ हरेकले यो भोजन खान सक्नुहुन्छ। यदि तपाईँले यस घडीको अविश्वासबाट सबै चोरेर लान चाहनुहुन्छ भने, यदि तपाईँ ख्रिस्टमा आउन तयार हुनुहुन्छ भने, उहाँको प्रतिज्ञामा आउनुहोस् र उहाँको प्रतिज्ञा सम्झनुहुन्छ भने, त्यो मलाकी 4, लुका 17:30 र सन्त युहन्डा 14:12 र अझै कति धेरै पदहरूले भन्छ, वा योएल 2:38 र सबै कुरा जुन उहाँले गर्नुहुनेछ, वा 2:28 जबकि जुन उहाँले यी कामहरू यी अन्तिम दिनहरूमा गर्नुहुनेछ। कसरी अगमवक्ताले भनेका थिए कि यो अन्तिम दिनहरूमा उज्यालो हुनेछ, कसरी यसले काम गर्नेछ, यसले के गर्नेछ? सबै धर्मशास्त्रका पदहरूले यही अन्तिम दिनहरूलाई तोकेको छ र त्यो ख्रिस्ट हुनुहुन्छ। यदि तपाईँ अहिले उहाँमा लुक्न सक्नुभयो भने, त्यो गुप्त स्थानमा तपाईँले भोजन खान सक्नुहुन्छ र परमेश्वरको भलाइ र अनुग्रह देख्न सक्नुहुनेछ। यदि तपाईँ बिरामी हुनुहुन्छ भने त्यहाँ चङ्गाइ छ। तपाईँलाई याद छ, पछि गएर जब एलिसालाई तल बोलाइएको थियो, त्यो अन्न बलि उनले गरिसकेपछि जो ख्रिस्ट हुनुहुन्छ र विधुवाको घरलाई उनले त्यसैद्वारा अनि खाना जुटाएका थिए। ध्यान दिनुहोस्, पछि जब उनले स्वर्गबाट आगो झारेका थिए र आदि इत्यादि गरेका थिए र उनी परमेश्वरद्वारा पठाइएका अगमवक्ताको आत्मा हुन् भनी प्रमाणित गरेका थिए। ध्यान दिनुहोस्, त्यो उजाड स्थानमा जब उनी त्यो अम्रिमको रुखमुनि थिए, एउटा स्वर्गदूत त्यस्तै किसिमको भोजन सहित तल आउँछन् र केही रोटी तयार पारेर उनलाई खुवाउँछन्, र केही समयपछि फेरि उहाँले तिनलाई फेरि निद्रामा पारिदिनुभयो र तिनलाई उठाउनुभयो। तिनको लागि त्यहाँ अझै केही तातो भुङ्रोमा पोलेको रोटी उहाँले राखिदिनुभयो र तिनी त्यही रोटीको बलले 40 दिनसम्म बसे। परमेश्वरको महिमा भएको होस्, उहाँ हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। ओ, हामी उहाँलाई कति प्रेम गर्छौ। ठिक समयमा आत्मिक भोजन हो। आफ्नो छोरा छोरीको रोटी लिएर कुकुरलाई दिदिन, के येशूले त्यही कुरा कनानी स्त्रीलाई भन्नुभएको होइन र? उहाँ उहाँको आफ्नाहरूको निम्ति पठाइनु भएको थियो, त्यो सही हो, र तिनीहरूको निम्ति नै उहाँ आउनुभयो। उहाँ कहिल्यै पनि अन्य जातिहरू कहाँ जानुभएन, र अब आज उहाँ अन्य जातिहरूको समयमा तिनीहरू कहाँ आउनुहुन्छ र त्यो भेट होइन। तपाईँले भन्नुहुन्छ किन यो सन्देश ती महान ठूला ठाउँहरूमा जाँदैन, त्यो ठूला सभाहरूमा, जस्तो कि नामधारी संगठित मण्डलीहरूमा? यो तिनीहरूको भोजन होइन, यो मण्डली भनाउँदोको भोजन होइन, यो त दुलैको भोजन हो, यो त सही समयमा आत्मिक भोजन हो। यसले तिनीहरूलाई पेटमा बिमार बनाउँछ, यो तिनीहरूको लागि अत्यन्त महँगो छ। बुझ्नुभयो? बुझ्नुभयो? तपाईँले त्यो गर्न सक्नुहुन्न, तर उहाँको छोराछोरीको लागि यो रोटी हो, यो जीवन हो, यो येशु ख्रिस्ट हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। हामी अब धेरै ढिला हुन लागेका छौँ यदि हामीले अब प्रार्थनाको लागि सुरु गरेनौ भने। त्यसैले आउनुहोस् मात्र केही क्षणको लागि हाम्रो शिरहरू निउराउ। प्रिय परमेश्वर, यो सही समयको भोजन हो, आत्मिक भोजन हो, केही त्यस्तो कुरा जुन विषयमा संसारले केही जान्दैन। हामीले सुनेका छौँ हाम्रो प्रभुले त्यो रातमा भन्नुभएको थियो, वा त्यो दिन तल सामरियामा भन्नुभयो, त्यही ठाउँ जहाँ एलिया हिँडेका थिए र आएर भनेका थिए, किन मैले नभनेसम्म कुनै शीत पनि झर्ने छैन। यहाँ येशु उभिनुभयो र उहाँको चेलाहरूलाई भन्नुभयो, तिनीहरूले भने, गुरुजी तपाईँ किन खाना खानुहुन्न? उहाँले भन्नुभयो, मसित खानलाई भोजन छ जुन तिमीहरूलाई थाहा छैन। साँच्चै नै प्रभु, उहाँको खाना परमेश्वरको इच्छा पूरा गर्नु हो, उहाँको काम यो घडीमा प्रकट भएको हेर्नु हो। उहाँ त्यो कार्य पूरा भएको हेर्नलाई त्यहाँ हुनुहुन्थ्यो। पिताले मलाई पहिले नदेखाएसम्म म केही गर्दिन, पिताले मलाई जे देखाउनुहुन्छ म त्यो गर्छु। र पिता त्यस्तै नै आज छ, मण्डली सत्य विश्वासी विश्वासीहरूको शरीरले त्यो भोजन पाउन सक्छ, त्यो आत्मिक भोजन जुन चाहिँ देखावटी विश्वासीलाई थाहा छैन। पिता, संसारलाई यो भोजनको बारेमा केही पनि थाहा छैन, तर तपाईँको मण्डली, तपाईँका मानिसहरू, तपाईँको पुत्रको दुलहीले यसलाई प्रेम गर्छ। जब चिकित्सक असफल हुन्छन्, हामीसँग हाम्रा शरीरका चङ्गाईको पहुँच हुन्छन्, हामीसँग यसको पहुँच छ। यो परमेश्वरको खानाहरू मध्येको खाना हो जुन उहाँले उहाँको मण्डलीलाई दिनुभयो, र यही भोजन उहाँलाई विश्वास गर्ने छोराछोरीहरूको निम्ति प्रतिज्ञा गर्नुभयो। पिता, हामीलाई विश्वास गरिरहने छोराछोरी बन्नको निम्ति सहायता गर्नुहोस्, किनकि विश्वास गर्नेहरूको निम्ति सबै थोक सम्भव छ। यो प्रदान गर्नुहोस् प्रिय परमेश्वर, हामी यो माग्दछौ येशूको नाउँमा, आमेन। म विश्वास गर्छु कि बिल्लीले मलाई भनेको थियो कि तिनीहरूले प्रार्थनाको कार्डहरू बाँडिसकेका छन्। यदि कसैले त्यो प्रार्थनाको कार्डमा भएको पत्र भनिदिनु भए मलाई त्यति भए पुग्छ। सी, ठिक छ, आउनुहोस् सीलाई हामी लिऊ, एउटा त्यसबाट सुरु गरौं, तबसम्म हाम्रो लाइन सुरु हुँदैन। बुझ्नुभयो? अब तिनीहरू जताततै हुनुहुन्छ होला। अब यदि सबैजना ठिक छ, हेर्नुहोस् म यो गर्न खोजेर हेर्छु, मलाई थाहा छैन कतै हामीले यो गर्न सक्छौ या सक्दैनौ, वा या त हामीले लाइनलाई बोलाएर पनि गर्न सक्छौ। तपाईँहरू चाहे स्थिर बस्नुहोला, मलाई केही समस्या छैन यो गर्नमा। यदि तपाईँ यही माथि मञ्चमा आउनुहुन्छ वा लाइन बोलाएर गरेको चाहनुहुन्छ, मलाई त्यसमा केही समस्या छैन, तर हामीले दुईटामा एउटा गर्नुपर्ने हुन्छ। म केवल पूर्ण रूपमा पवित्र आत्मामा भर गर्दछु, म उहाँको भरोसामा छु कि मैले प्रचार गरेको कुरालाई उहाँले प्रतिरक्षा गर्नुहुनेछ। भाइ जोर्ज राइट, म यो विश्वास गर्छु। बच्चा समयदेखि नै, तपाईँको घरमा धेरै वर्ष अगाडि आउँदादेखि नै, त्यो रुखमा आएको चक्रवातलाई सुनेदेखि नै म यो विश्वास गर्छु, र आज पनि म त्यही सन्देश विश्वास गर्छु। म विश्वास गर्छु कि यो उही सन्देश हो। ठिक छ, म देख्दैछु कि तिनीहरूले यहाँ पछाडि प्रार्थनाको पंक्तिको लागि तयार गर्दैछन्। ठिक छ, प्रार्थनाको कार्ड सी अङ्क 1, 2, 3, 4, 5 पहिला आउनुहोस् र यहाँ उभिनुहोस्। यदि तपाईँ उठ्न सक्नुहुन्न भने तपाईँले बसेको ठाउँबाट आफ्नो हात उठाउनुहोस्, कोही आएर तपाईँलाई यहाँ ल्याउन सहायता गर्नेछ। त्यो के हो? प्रार्थनाको कार्ड सी 1, 2, 3, 4, 5। र अब ध्यान दिनुहोस्, तपाईँहरू जोसँग प्रार्थनाको कार्ड छैन, अब धेरै समयदेखि यस्तो खालको प्रार्थनाको पंक्ति मैले गरेको थिइनँ, धेरै समय भइसक्यो। तपाईँहरू कतिजनाले मेरो मलाई परमेश्वरले दिनुभएको आज्ञा याद गर्नुभएको छ? त्यो दिन जब हामीले यो मण्डली यहाँ बनाउँदै थियौं, उहाँले भन्नुभयो प्रचारकको काम गर, म प्रचारक थिएँ कहिल्यै भनेको थिइनँ, भन्नुभयो प्रचारकको कार्य गर। बुझ्नुभयो? किनकि समय आउनेछ जब यो परिवर्तन हुनेछ, त्यो समय आउँदै गरेको छ। ठिक छ, अब यसमा उहाँ तपाईँले कुनै पनि भिन्न सेवकाईलाई सँगै मिसाउन सक्नुहुन्न, पास्टर र प्रचारक एउटै समयमा हुन सक्नुहुन्न। तपाई अगमवक्ता र पास्टर एकै समयमा बन्न सक्नुहुन्न, बुझ्नुभयो? किनकि तपाईँको फरक कार्यहरू हुन्छ र अलग सेवकाई हुन्छ। तर प्रभुले मलाई मैले सन्देशमा के गर्नुपर्ने त्यही कार्य दिनुभएको छ। तर तब उहाँले भन्नुभयो, प्रचारकको काम गर, तिम्रो सेवकाईलाई पूरा प्रमाणित गर, किनकि त्यो समय आउनेछ जब तिनीहरूले साँचो सिद्धान्तलाई सहने छैनन्। यदि त्यो अहिले आएको छैन भने प्रत्येक नामधारी संस्थाले मलाई तल झारेको छ, तिनीहरूले सत्य वचनलाई सहन गर्ने छैनन्। तर तिनीहरूले आफ्नै इच्छामा आफ्नो लागि शिक्षकहरू ल्याउनेछन् र तिनीहरू दन्त्य कथाहरूलाई रुचाउनेछन् र तिनीहरूले याम्ब्रेस र यान्नेसले जस्तो महान कुराहरूको नकल गर्नेछन् जस्तो तिनीहरूले मोसाको अगाडि गरेका थिए। तर तिनीहरूको मूर्खता चाहिँ प्रकट हुनेछ। बुझ्नुभयो? बुझ्नुभयो? ठिक छ, नकल गर्नेछन्। तपाईँले देख्नुभएको छ कसरी याम्ब्रेस र स्वर्गको परमेश्वरले जान्नुहुन्छ, त्यो ठिक त्यो मण्डलीको कुनामा रहेको छ, त्यो पत्थरमा छ 1933 नै, त्यो बाइबलको पानामा लेखिएको छ, ठिक त्यहाँनिर राखिएको छ। हेर्नुहोस् कसरी तिनीहरूले गरे, हेर्नुहोस् के पूरा हुन आएको छ, ठिक त्यस्तै नै नकल गरिरहेको छ। उहाँले भन्नुभएको थियो तिनीहरूको मूर्खता प्रकट गरिनेछ जस्तो त्यो याम्ब्रेस र यान्नेसको भएको थियो। हामी ठिक त्यही दिनहरूमा छौ। मैले त्यो बेलाको मण्डली देखेको थिए जब हामीले कुनै ढुङ्गो त्यहाँ राखेका थियौं, मानिसहरू त्यो दैलोमा थिए, ठिक यो मण्डलीको पर्खालनिर उभिरहेका थिए। यहाँ तपाईँ हुनुहुन्छ। तिनीहरूले भनेका थिए जब त्यो माथि आयो, यो शहरका मानिसहरू यहाँ थिए र भनेका थिए मात्रै 6 महिना भित्रको दौरानमा हामीले मात्र $1.80 एउटा मण्डली निर्माण गर्यौं। धेरैजना ग्यारेजका व्यक्तिहरूले यो सोचेका थिए कि यो ग्यारेज हुन जाँदैछ भने, तर यो अझै पनि भेडाको लागि भेडाको भोजन खाने ठाउँ हो। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 C 6, 7, 8, 9, 10 ठिक छ। अब म परमप्रभु त्यसमा निरन्तर पानी हाल्छु, म रात दिन त्यसमा देखरेख गर्छु, नत्र त कसैले त्यसलाई मेरो हातबाट टिप्न खोज्ला। आलोचनालाई हेर्नुहोस्, कुनै पनि नामधारी मण्डलीले प्रतिरक्षा गर्दैनन्। देशभरि कुनै पनि ठाउँमा यहाँको जस्तो मण्डली छैन, कुनै पेन्टिकोस छैन र कुनै त्यस्तो कुरा छैन जसले आत्मिक भोजन खुवाउँछ। सबैजना पानीको बप्तिस्माको विरुद्धमा छन्, सबैजना यी अरू कुराको विरुद्धमा छन्। यहाँसम्म कि मेरै परिवार समेत विरुद्धमा छन्। मेरो आफ्नै बुवाले आफ्नो ढोकाबाट मलाई दूर गर्नुभयो। मैले मेरो कपडाहरू सानो बोरामा राखेर न्यू अल्बानी भन्ने ठाउँमा बस्न आए, ठिक हो, तर धेरै खतराहरूबाट भएर, जाल र पासोहरूबाट भएर म आइरहेको छु। त्यो अनुग्रह जसले मलाई यति टाढासम्म सुरक्षित ल्याएको छ। म 56 वर्षको भए र छिट्टै नै मैले नदी पार गर्नुपर्छ। अनुग्रहले मलाई निरन्तर लगि नै रहनेछ। जब म त्यहाँ 10,000 वर्षको लागि हुनेछु चम्किलो सूर्य जस्तै, हामीसँग परमेश्वरको प्रशंसा गाउनको निम्ति पहिलो पटक शुरू गर्दाखेरि भन्दा कम हुने छैन। ओ, म यसुलाई कति माया गर्छु, उहाँ नै मेरो लागि सबै संसार हो। ओ ठिक छ, कति पटक मैले कहाँ मैले छोडेको थिएँ, 10 के हामीले केही बढी लिन सक्छौ? ठिक छ, त्यो के थियो, 10 कि 15? ठिक छ, सीको 10 देखि 15 तपाईँहरू जहाँ कहीँ पनि हुनुहुन्छ, यदि तपाईँ खडा भई यहाँ भित्र आइदिनु होला। के भन्नुभयो? ठिक छ, सी 15 देखि 20 त्यो सी नै हुन दिनुहोस्। 15 देखि 20 त्यो 10 केही बढी मानिस हुनेछ। हामीले देख्छौ, तपाईँले हेर्नुहोस्, हेर्नुहोस् कहाँनिर पंक्ति उभिरहेको छ। हामी भिडभाड भएको चाहदैनौ र हामी, ठिक छ, अब तपाईँको अविभाजित ध्यान मलाई दिनुहोस्। हामी त्यहाँ धेरै लामो हुने छैनौ। तर अब ओ कति महत्वपूर्ण घडी छ। म चाहन्छु कि तपाईँहरू प्रत्येकले प्रभुलाई प्रेम गर्न सकेको होस्। म इच्छा गर्छु कि हामी सबै त्यो बिन्दुमा आउन सकौं जहाँ हामीले यो बुझ्न सकेको होस् कि यो मिनटको कति शक्ति छ भने। आउनुहोस्, कोसिस गरौं, केवल मलाई तपाईँको ध्यान दिनुहोस्। हामीले यहाँ के गर्न खोज्दैछौ? हामीले परमेश्वरको वचन परीक्षामा भएर राखेका छौ। एलियाले पनि त्यही कुरा गरेका थिए। उनी त्यहाँ डाँडामा गए जब उनले यो थाहा पाए कि उनलाई परमेश्वरले त्यो गर्नको निम्ति पठाउनु भएको थियो। उनले भने, अब परमेश्वर को हुनुहुन्छ भने प्रमाणित गरौं, त्यो परमेश्वर जसले आगोबाट उत्तर दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुन्छ। र अविश्वासीहरूले आफैलाई काटे। ओ भने, ठिक छ, निश्चय नै कुनै ती अविश्वासीहरूलाई थाहा थियो कि आगो खस्ने छैन भने त्यसैले तिनीहरू कराउँथे र त्यस्तै नै गर्थे। तर एलियालाई थाहा थियो कि त्यो आगो खस्नेवाला छ किनकि उनले एउटा परमप्रभुबाटको दर्शन देखेका थिए। तपाईँले भन्नुहोला उसले एउटा दर्शन देखेका थिए। हो श्रीमान, जब उनले सबै कुरा क्रममा राखे उनले भने प्रभु मैले यी सबै कुरा तपाईँको आज्ञामा गरे र त्यसपछि आगो बर्सिन थाल्यो। जब परमेश्वरको वचन पत्रमा राखिन्छ तब त्यो परमेश्वरको जिम्मेवारी हो बाँकी रहेको कुरा गर्ने। उहाँले केवल तपाईँलाई त्यहाँ राख्नको निम्ति भन्नुहुन्छ र पक्का गर्नुहोस् कि तपाईँलाई त्यहाँ राख्नको निम्ति बोलाइएको छ भने, बुझ्नुभयो? र यदि तपाईँ त्यसो गर्नुहुन्छ भने बाँकी कुराहरू उहाँले गर्नुहुन्छ। अब यहाँनिरबाट मानिसहरू आउनेछन् जसको निम्ति म प्रार्थना गरिदिनेछु। अब ठिक छ, अब तपाईँ ठिक पर्खाल लिएर आउन लाग्नुभयो, ठिक छ, अब पंक्ति सुरु गरौं। अब पहिलो कमसे कम यहाँ भवनमा कतै केही मानिसहरू, कतिजना यहाँ बिमार हुनुहुन्छ र प्रार्थना कार्ड चाहिँ छैन, तपाईँहरूको हात उचाल्नुहोस्। देख्नुभयो, जताततै हुनुहुन्छ। अब तपाईँ जान्नुहुन्छ यदि हाम्रो प्रभु, र म विश्वास गर्छु कि उहाँले गर्नुहुनेछ, यदि उहाँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ, उहाँले नै प्रार्थनाको पंक्ति चलाउनुहुन्छ। मानिसहरू उहाँमा लामो पंक्तिमा आउँछन्, भिडमा आउँछन्, उहाँले तिनीहरूलाई छुनुहुन्छ र आशिष दिनुहुन्छ। त्यसपछि कहिलेकाहीँ उहाँ रोकिनुहुन्छ र भन्नुहुन्छ, कसले मलाई छोयो? चारैतिर हेर्नुहुन्छ र एउटा स्त्रीलाई भन्नुहुन्छ के कुराको लागि उसले उहाँलाई छोयो र भन्नुभयो तिम्रो रगतको समस्या निको भएको छ, उनको विश्वासले उसलाई निको पारेको छ। के हुन्थ्यो यदि ऊ पछाडि फर्किएर भन्थ्यो ठिक छ मलाई थाहा छैन प्रभु, यो मलाई लामो समयदेखि भएको थियो, त्यो निको हुने थिएन, होइन त्यो हुन सक्ने थिएन, होइन? के हुन्थ्यो यदि उहाँले कनानी स्त्रीलाई भनेको भए किनभने तिमीले यी शब्द भनेकोले तिम्रो छोरी तिम्रो छोरीबाट दुष्ट निक्लेर गएको छ? के हुन्थ्यो यदि उसले यसो भनेको भए ठिक छ अब प्रभु तपाईँले यो तरिकामा गरेको म चाहन्थे, त्यो दुष्ट अझै पनि त्यो केटीमा बसेको हुने थियो। तर उनले केटीलाई त्यही तरिकामा पाउने अपेक्षा गरिन् जुन तरिकामा उहाँले केटी हुनेछ भन्नुभएको थियो। अब उहाँले हामीलाई भन्नुभएको छ यदि तिमीले विश्वास गर्छौ, यदि तिमीले यो पहाड हटिजा भन्छौ र हृदयमा शंका गर्दैनौ तर तिमीले भनेको कुरा पूरा हुन आउनेछ भनी विश्वास गर्छौ भने त्यो हुनेछ। जब तपाईँले प्रार्थना गर्नुहुन्छ मैले यो पाएको छु भनी विश्वास गर्नुहोस्, त्यो तपाईँलाई दिइनेछ। कति महान प्रतिज्ञा छ। अब जुन मानिसले सामाजिक सुसमाचार प्रचार गर्छ त्यसले यो कुरा विश्वास गर्दैन। त्यो व्यक्ति ढोकासम्म आउँछ र हेर्छ वा त्यहाँ उभिन्छ र भन्छ फेरि अर्को पवित्र विश्वासी भनाउँदाका झुण्डहरू आएछन् र त्यहाँबाट टाढा भाग्छ। बुझ्नुभयो? उसले यो जान्दैन कि यो लुकाइएको भोजन हो, उसले यो जान्दैन कि यो गुप्तको कुरा हो जुन ऊबाट लुकाएर राखिएको छ, उसले यो जान्दैन यो दयनीय छ, त्यो मन जुन अन्धो छ, दरिद्र छ, अन्धो छ र त्यो तिनीहरू जान्दैनन् पनि। बुझ्नुभयो? त्यो खराब कुरा हो। ओ परमेश्वर, बरु पहिले मलाई मर्न दिनुहोस् तर मलाई कहिल्यै पनि त्यस्तो हुन नदिनुहोस्। त्यसो गर्नुभन्दा बरु म मर्छु। हो श्रीमान, मलाई लाग्छ हामी प्रत्येक सबै त्यही चाहन्छौ, होइन र? तर अब परमेश्वरले हामीलाई यी कुराहरू अन्तिम दिनहरूमा प्रतिज्ञा गर्नुभएको छ। मलाकी चारमा भन्नुभयो येशु ख्रिस्ट स्वयं तल आउनुहुनेछ र आफैलाई मानव शरीरमा सोदोममा जसरी आउनुहुनेछ त्यो सही हो र भन्नुभयो कि संसार सोदमको अवस्थामा हुनेछ र भन्नुभयो जस्तो त्यो दिनमा भएको थियो त्यो दिन मानिसको पुत्र प्रकट हुनेछ। देख्नुभयो? यो मानिस जो तल आएको छ, जो मानिसको रूपमा छ, जो एलोहिम हुनुहुन्थ्यो अब्राहमको बेलामा, जो उसकहाँ प्रतिज्ञाको छोरो आउनुभन्दा अघि आउनुभएको थियो। हेर्नुहोस् त्यो को थियो? अब्राहमले उहाँलाई परमेश्वर भन्नुभएको थियो र बाइबलले भनेको थियो कि त्यहाँ उनी कहाँ तीनजना व्यक्तिहरू आएका थिए, तिनीहरूको लुगामा धुलो लागेको थियो, यात्रा गरेर आएका थिए, त्यहाँ उनीसँग बसे र मानिसले जस्तै गरी खाएका थिए। र येशूले भन्नुभयो जब संसार सोदोमको जस्तो स्थितिमा हुन्छ तब मानिसको पुत्रले आफैलाई फेरि प्रकट गराउँछ। परमेश्वरको पुत्र होइन तर मानिसको पुत्रले आफैलाई प्रकट गराउँछ। अब त्यसलाई अन्तिम अगमवक्ताले के भनेका छन् त्योसँग चिन्ह लगाउनुहोस्। हेर, म तिमीहरूमा एलिया अगमवक्ता पठाउनेछु र उनले छोराहरूको हृदयहरू पिताहरूतर्फ पुनर्स्थापित गर्नेछन्। बुझ्नुभयो? एउटा सन्देश जसद्वारा उनले तिनीहरूलाई बाइबलमा फर्काएर ल्याउनेछन् र त्यसपछि मानिसको पुत्रले आफैलाई त्यो अन्तिम दिनमा प्रकट गर्नेछन् र त्यो दिन अन्तिम मण्डलीको युगमा त्यो सातौं दूतले तुरै फुक्नै लाग्दा परमेश्वरको रहस्यहरू खोलिनेछ। त्यस दिनमा सात मोहरहरू तोडिनेछ। यी मण्डलीहरू र अन्य कुराहरू कसरी भए र के हुन आउनेछ भन्ने कुराको रहस्यहरू खोलिनेछ। देख्नुभयो तिनीहरूले यो जान्दैनन्। यसोले भन्नुभयो तिमीहरू अन्धो फरिसीहरू हो। भन्नुभयो यदि अन्धोले अन्धोलाई डोर्यायो भने दुवैजना खाडलमा खस्दैन र। देख्नुभयो त्यही नै कारण हो कि ती मानिसहरूले त्यो देख्दैनन्। त्यसको रहस्य नै ती मोहरहरू हुन्। प्रत्येक मण्डलीहरूले संस्था बनाए र त्यसमा रहे र त्यही नै ती कुराहरू मध्ये गुप्त कुरा हो जुन परमेश्वरको अगाडि गलत गरिएको छ। तपाईँले यसलाई देख्नुहुन्छ डाक्टरली, बुझ्नुभयो? हेर्नुहोस् यही हो, त्यही नै कुरा हो जुन त्यहाँ छ। त्यो ती रहस्यहरू मध्ये एक हो। तिनीहरू संगठित भए र हेर्नुहोस् परमेश्वरको इच्छाबाट पूर्ण रूपमा बाहिर भए र त्यो अन्तिम दिनहरूमा पर्दाफाश गरिनेछ र मानिसहरूलाई त्यो अन्तिम सन्देशले डोर्याउनेछ। कुनै मानव निर्मित सिद्धान्तमा वा नामधारी मण्डलीमा होइन, तर फर्काएर परमेश्वरको सत्य वचनमा लानेछ र त्यो सत्य वचन कुनै निश्चित मानिसहरूको समूहमा आउनेछ र मानिसको पुत्रले आफैलाई ती मानिसहरूको बीचमा प्रकट गर्नुहुनेछ। आफैलाई हिजो आज सधैँभरि एक समानमा प्रकट गर्नुहुनेछ। ओ प्रभु, ओ म त्यो मन पराउँछु। म उहाँमा घमण्ड गर्न मन पराउँछु। मानिसहरूको अगाडि उहाँलाई ठूलो बनाउन म मन पराउँछु। मैले उहाँलाई ठूलो बनाउनु पर्दैन, उहाँ आफै महान हुनुहुन्छ। उहाँ यति उच्च हुनुहुन्छ कि तपाईँ उहाँसम्म पुग्नै सक्नुहुन्न, यति गहिरो हुनुहुन्छ कि तपाईँ त्यति मुनि पुग्नै सक्नुहुन्न, यति चौडाइमा हुनुहुन्छ कि तपाईँ उहाँको चारैतिर पुग्नै सक्नुहुन्न, र तरै पनि उहाँको निम्ति तपाईँको हृदयमा कोठा छ। के तपाईँ उहाँलाई प्राप्त गर्नुहुन्न? कति अद्भुत हुनुहुन्छ हाम्रो प्रभु। ठिक छ, अब आउनुहोस् हामी सबैजना साँच्चै नै शान्त रहौं। अब हामीले यसको बारेमा कुरा गरिसकेका छौं र अब यसको कुरा चाहिँ के यो साँचो हो? अब यहाँ कोही अन्जान व्यक्तिहरू पनि हुनुहुन्छ होला। मैले यो भन्न सक्छु होला, यदि तपाईँलाई यदि ख्रिस्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ भने उहाँले अहिले यो क्षणमा के गर्नुहुनेछ? उहाँले त्यही गर्नुहुनेछ जुन उहाँले पहिले गर्नुभएको थियो जब उहाँ यहाँ हुनुहुन्थ्यो। के यो सही हो? मानिसहरूको विश्वासले उहाँको वस्त्रलाई छुनेछ र उहाँ फर्कनुहुनेछ जस्तो उहाँले त्यो इनारको स्त्रीलाई गर्नुभएको थियो र उहाँले अरू ठाउँहरूमा गर्नुभएको थियो र तिनीहरूको विचार पढ्नुभएको थियो। अब तपाईँले भन्नुहुन्छ के उहाँले मलाई निको पार्न सक्नुहुन्छ? उहाँको वचनले भन्छ कि उहाँले त्यो पहिले नै गरिसक्नुभयो। तर कुरा यो छ कि उहाँ यहाँ हुनुहुन्छ भने आफैलाई चिनाउनु भएको होस्। अब यदि उहाँ हामी कहाँ भौतिक शरीरमा देखा पर्नुभयो भने उहाँ ठ्याक्कै हफमनको तस्विरको 33 वर्षको ख्रिस्टको शिर जस्तै देखिनुभयो र उहाँको हातबाट रगत बगिरहेको र त्यस्तै आदि र उहाँको शरीरभरि काटेको दागहरू भएको रहेछ भने म त्यो स्वीकार गर्ने थिइनँ। होइन 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 होइन, जब उहाँ आफै आउनुहुन्छ प्रत्येक आँखाले देख्नेछ, प्रत्येक जिब्रोले उहाँलाई स्वीकार गर्नेछ र जसरी बिजुली पूर्वदेखि पश्चिमसम्म पुग्छ त्यस्तै नै त्यो बेलामा हुनेछ। बुझ्नुभयो? हामीले ती झुट सिद्धान्त विश्वास गर्दैनौ। हामी परमेश्वर नै वचन हुनुहुन्छ भनी विश्वास गर्छौ। तर उहाँले आफैलाई सम्मिलित गर्नुहुन्छ, तपाईँको शरीर र मेरो शरीर र वरदान उपहार दिनुहुन्छ, मलाई वरदान दिनुहुन्छ र यी वरदानहरूबाट उहाँले आफैलाई चिनाउनुहुन्छ। त्यो नै गुप्तको खाना हो। मबाट उहाँले आफैलाई जतिसुकै चिनाए पनि तपाईँले चिन्नको लागि तपाईँमा विश्वास हुनुपर्छ। तपाईँसँग विश्वास गर्नुको लागि विश्वासको वरदान हुनुपर्छ। तपाईँ त्यो विश्वास गर्नुहुन्छ? र यदि अब उहाँले आफैलाई त्यस तरिकामा प्रकट गर्नुहुन्छ भने के तपाईँ विश्वास गर्नुहुन्छ? तपाईँको पूरा हृदयले तपाईँ उहाँमा विश्वास गर्नुहुन्छ? ओ कति अद्भुत हुनुहुन्छ! केवल उहाँलाई पर्खदैछु, केवल हेर्नको निम्ति पर्खिरहेको छु उहाँले के भन्नुहुनेछ। यहाँनिर एउटा मानिस उभिरहनु भएको छ, मैले जाने अनुसार मैले उहाँलाई आफ्नो जीवनमा कहिल्यै देखेको छुइनँ। हेर्दा एउटा ठिकै बलियो र स्वस्थ व्यक्ति नै देखिनुहुन्छ र सम्भवतः उहाँ त्यस्तै नै हुनुहुन्छ होला, म जान्दिनँ त्यो। तर उहाँ त्यहाँ उभिरहनु भएको छ। अब म त्यहाँ गएर हात उहाँमाथि राख्नेछु र उहाँको निम्ति प्रार्थना गर्नेछु र सोध्नेछु यदि उहाँले विश्वास गर्नुहुन्छ वा हुन्न। उहाँ यहाँ उभिन सक्नुहुन्छ र मलाई भन्न सक्नुहुन्छ, भन्नुहोस् म तपाईँ यो कुराको निम्ति प्रार्थना गरेको चाहन्छु र मेरो मुहार झरेको छ, मलाई लगातार टाउको दुख्छ, मेरो पेटमा असर छ वा केही त्यस्तै होला। उहाँलाई मलाई थाहा छैन, उहाँले यी मध्ये जे पनि भन्न सक्नुहुन्छ। म भन्नेछु ठिक छ श्रीमान भाइ, म तपाईँमाथि हात राख्नेछु र तपाईँको निम्ति प्रार्थना गर्नेछु, त्यो सिद्ध रूपमा सबै ठिक हुनेछ। ठिक त्यही नै हामीले युगौंदेखि गर्दै आएका छौं। के त्यो सही हो? तर याद गर्नुहोस् यसोले भन्नुभएको थियो कि यो उहाँको आउने समयमा फरक हुनेछ जस्तो सोदमको दिनहरूमा भएको थियो। र एउटा मानिस आएको थियो जसले आफ्नो ढाड पालपट्टि फर्काएको थियो जुनपट्टि सारा थिइन् र उहाँले भन्नुभयो अब्राम होइन अब अब्राहम। हेर्नुहोस् एक दिन अगाडि ऊ अब्राम थियो तर उनले एउटा दर्शनलाई भेटे र प्रभुले उनलाई भन्नुभयो म तेरो नाउँ परिवर्तन गर्नेछु र यहाँनिर प्रभु आफै हुनुहुन्थ्यो एउटा मानिसको रूपमा उनीसँग खाँदै र पिउँदै हुनुहुन्थ्यो। भन्नुभयो अब्राहम तेरो पत्नी सारा कहाँ छिन्? SARAH SARRA होइन। उसले भन्यो उनी त्यो पालमा छिन् तपाईँको पछाडिपट्टि। उहाँले भन्नुभयो म तिमीहरूलाई भेट्नेछु 25 वर्ष अगाडिको प्रतिज्ञा अनुसार गर्नेछु। र सारा एक प्रकारले आफैमा हाँसिन्। उहाँले भन्नुभयो सारा भर्खर पालभित्र हाँसिन् यो भनेर कि यी कुराहरू कसरी सम्भव छ र के त्यहाँ कुनै कुरा छ जुन परमेश्वरको निम्ति कठिन छ? बुझ्नुभयो केही पनि त्यस्तो छैन होइन श्रीमान। अब उहाँले भन्नुभयो येशूले यो प्रतिज्ञा गर्नुभयो उहाँ मानिसको पुत्र जो वचन हुनुहुन्छ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? उहाँ अन्तिम दिनहरूमा आउनुहुनेछ र आफैलाई त्यो समयमा प्रकट गर्नुहुनेछ जुन समयमा संसार सोदम र गमोरा जस्तो हुनेछ। तपाईँ त्यो विश्वास गर्नुहुन्छ? हामीले एउटा प्रार्थना गर्नुभन्दा अगाडि तपाईँहरू केहीले प्रार्थना गर्नुहोस् र हेर्नुहोस् कि मानिसको पुत्र अझै पनि हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ वा हुनुहुन्न। केवल सोध्नुहोस् यदि उहाँले भन्नुहोस् प्रभु मानिसले मलाई जान्दैनन् तर म जान्दछु कि तपाईँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ भने हेर्नुहोस् यदि उहाँले तपाईँलाई त्यो भन्नुहुन्छ वा भन्नुहुँदैन। हो श्रीमान, अब तपाईँको शिर मात्र केही पलको लागि उठाउनुहोस्। ऊ मेरो पछाडि नै छ। यो एउटा बच्चा हो र ऊ ज्वरोले एकदम तातेको छ। ऊ सानी केटी हो। तिमी यो सहरभन्दा बाहिरबाट आएकी हो। त्यो बालिकाको पेटको समस्या छ। त्यही नै हो, मात्र विश्वास गर। अब के त्यही हो जे उहाँले गर्छु भनी भन्नुभएको थियो? मैले त्यो व्यक्ति कहिल्यै आफ्नो जीवनमा देखेको छुइनँ। स्वर्गको परमेश्वरले यो जान्नुहुन्छ। यो मानिस यहाँनिर उहाँ अति नै बलियो र स्वस्थ देखिनुहुन्छ तर उहाँमाथि त्यो छाया हेर्नुहोस् त। त्यसको अर्थ परमेश्वरले उहाँलाई मदत गर्नुभएन भने उहाँ यहाँनिर धेरै रहनेवाला छैन। उहाँलाई क्यान्सर भएको छ, त्यो तपाईँको फोक्सोमा भएको छ। अब मानिसको पुत्र यहाँ हुनुहुन्छ। उहाँको मनमा एउटा सानो केटाको लागि बोध छ, एउटा सानो केटा। के त्यो ठिक हो? तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई भन्न सक्नुहुन्छ कि त्यो बच्चामा के समस्या छ भने? उहाँले सक्नुहुन्छ। उसलाई मिर्गीको समान एउटा दौरा भएको छ, उसलाई हालसालै पनि एउटा भएको छ। यो ठिक हो, यही बिहानमा भएको थियो। र तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ त्यो बालकलाई हुर्काउनलाई जिउनुहुनेछ र बच्चा ठिकठाक हुनेछ? चार्ली कक्स कहाँ हुनुहुन्छ? चार्ली तपाईँ कहाँ हुनुहुन्छ? मैले सोचेको थिएँ कि आज राति उहाँ यही हुनुहुन्छ भने। यहाँनिर चार्ली। गेरी तपाईँ कहाँ हुनुहुन्छ? लेरी के उहाँ यहाँ हुनुहुन्छ? उसको सानो केटालाई पनि त्यही भएको थियो, ठिक यही नै भएको थियो। लेरी तपाईँ कहाँ हुनुहुन्छ? एक मिनटको लागि यहाँ आइदिनु होला। ठिक छ, यहाँ तिमी छौ। यो सानो केटालाई पनि यही भएको थियो। उसको बुवा र आमा मेरो एकदम मिल्ने साथीहरू हुनुहुन्छ। एक वर्ष अगाडि म त्यहाँ तल गएको थिएँ र यो सानो केटाले दौरा लिन्थ्यो र पुरै अँध्यारो र शून्य हुन्थ्यो। त्यो मिर्गी भएको थियो। मैले त्यो सानो केटामा देखे र परमेश्वरलाई उसलाई चंगाई गर्नको निम्ति भने र त्यस दिनदेखि उसले एकपटक पनि त्यस्तो गरेको छैन। उहाँ चाहिँ उसको बुवा हो, उसको आमा यतै कतै बस्नुभएको छ र यहाँ यो सानो केटा छ आफै। अब के तपाईँ विश्वास गर्नुहुन्छ श्रीमान? धन्यवाद लेरी। तपाईँ विश्वास गर्नुहुन्छ श्रीमान? स्वर्गको परमेश्वरले तपाईँलाई पनि त्यही चंगाई प्रदान गर्नुभएको होस् र तपाईँ त्यो बालकलाई हुर्काउनको निम्ति जिउनु भएको होस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आउनुहोस् प्रार्थना गरौं। प्रिय परमेश्वर, उहाँलाई मदत गर्नुहोस्। म प्रार्थना गर्छु कि तपाईँको दया र अनुग्रह उहाँमाथि भएको होस् र तपाईँको आशिष भएको होस्। येशूको नाउँमा। खुसी भएर फर्केर लुइजियानामा जानुहोस्। परमेश्वरको प्रशंसा गर्नुहोस् उसको लागि।
Oh, yeah. You're from Louisiana.
ओहो, उहाँ लुइजियानाबाट हुनुहुन्छ। पक्कै पनि चार्ल्स तालको वरपरबाट हुनुहुन्छ। ठिक हो, देख्नुभयो, मैले तपाईँको विचारहरू पढ्न सक्छु। परमेश्वरको महिमा भएको होस्। ठिक छ, तपाईँ राम्रो कुरा माग्दै हुनुहुन्छ। तपाईँले एउटा आफ्नो बच्चा चाहनु भएको छ। तपाईँको पहिले नै बच्चाहरू छ, केही बच्चाहरू छन्, तर तपाईँ अझै अर्को बच्चा चाहनु भएको छ। स्वर्गको परमेश्वरले तपाईँलाई त्यो प्रदान गरेको होस्। मेरो बहिनी, यहाँ आउनुहोस्, म केवल तपाईँमा हात राख्न चाहन्छु। प्रिय परमेश्वर, यस स्त्रीलाई उनको हृदयको चाहना दिनुहोस्, किनकि यो योग्यको माग हो। येशूको नाउँमा आमेन। अब जानुहोस् र बच्चा पाउनुहोस्। परमेश्वर भलो परमेश्वर हुनुहुन्छ। के तपाईँ विश्वास गर्नुहुन्छ? उहाँले हाम्रो सबै आवश्यकता जान्नुहुन्छ। उहाँले हाम्रा सबै आवश्यकता पुर्याउनुहुन्छ यदि हामीले त्यो विश्वास गर्यौं भने। उहाँले भन्नुभयो, यदि हामीले विश्वास गर्न सक्यौं भने। मैले तपाईँसँग कतै हात मिलाएको छु, मलाई याद छैन कहाँनिर थियो, तर कतै मैले तपाईँसँग हात मिलाएको छु। म केवल ठ्याक्कै सम्झन सक्दिन, तर हामीले कतै हात मिलाएका छौँ। आज नै कतै मिलाएका छौँ, तर मलाई सम्झना छैन त्यो कहाँ थियो भनेर। तर त्यो यो होइन जुनको विषयमा हामी कुरा गर्न आएका छौँ। तपाईँ यहाँ त्यो विषयमा भन्न वा प्रार्थना गर्न आउनुभयो। तपाईँ मैले कसैको निम्ति प्रार्थना गरिदिएको चाहनुहुन्छ, त्यो सही हो। ऊ यहाँ छैन, ऊ जोर्जियामा छ, बिमार छ। ऊ शारीरिक रूपमा मात्रै बिमार छैन, तर आत्मिक रूपमा पनि बिमार छ। तपाईँको भान्जा हो। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले यो कुरालाई आफ्नो नियन्त्रणमा लिनुहुन्छ, किनभने तपाईँ उसको निम्ति यहाँ खडा हुनु भएको छ? तपाईँ विश्वास गर्नुहुन्छ? यहाँ आउनुहोस् र सँगै प्रार्थना गरौं। प्रिय परमेश्वर, यस मानिसलाई उसको हृदयको चाहना प्रदान गर्नुहोस्, ताकि ऊ जान सकोस् र त्यस व्यक्तिले परमेश्वरको निम्ति पुकार गरेको पाउन सकोस्। येशूको नाउँमा आमेन। परमेश्वरले तपाईँलाई आशिष दिउन्। शंका नगर्नुहोस्, आफ्नो पूरा हृदयले विश्वास गर्नुहोस्। तपाईँ कस्तो हुनुहुन्छ? यो यस्तो होइन कि म तपाईँसँग हात मिलाउनलाई त्यहाँ नआएको होइन। जब तपाईँले हात निकाल्नुभयो, मैले केही कुरामा ध्यान दिँदै थिएँ। त्यो छाया थियो, वास्तवमै अँध्यारो र कालो थियो। त्यही नै कारण हो मलाई थाहा छ मैले तपाईँको हात समाते, मैले त्यो तरिकामा पाएँ, बुझ्नुभयो? तर त्यो एउटा क्यान्सर हो। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले त्यसलाई चलाउन सक्नुहुन्छ भने? त्यो तपाईँको छातीमा छ, देब्रेपट्टि छ। तपाईँ फर्केर क्यारोलिना जान चाहनुहुन्छ र निको भएकोमा परमेश्वरलाई प्रशंसा दिन चाहनुहुन्छ, होइन र? देख्नुभयो मेरो मतलब? आउनुहोस् प्रार्थना गरौं। प्रिय परमेश्वर, येशू ख्रीष्टको नाउँमा, उहाँ जो अहिले उपस्थित हुनुहुन्छ, यी छोरा छोरीहरू जसले परमेश्वरको रोटी खाइरहेका छन्, यो छोराले पनि तपाईँमा विश्वासको आनन्द मनाउन सकोस्। त्यो परमेश्वरको रोटी जुन उहाँले अहिले उसलाई उसको चङ्गाईको निम्ति दिनुहुनेछ, ऊ जान सकोस् र निको हुन सकोस्, येशूको नाउँमा आमेन। परमेश्वरले तपाईँलाई आशिष दिउन् भाइ। तपाईँको पूरा हृदयले विश्वास गर्नुहोस्। अहिले कस्तो हुनुहुन्छ? के यो अद्भुत समय होइन र? यस्तो देखिन्छ कि मानिसहरूमा श्रद्धा भरिएको छ। मेरो कानमा यो जस्तो सुनिन्छ कि जस्तो आवाज आएको छ, केवल त्यो प्रकारको ध्वनि आएको जस्तो सुन्छु। यो नै बालकहरूको रोटी हो, बुझ्नुभयो? यो तपाईँको लागि हो, यो तपाईँको लागि हो, यो मेरो लागि हो, यो तपाईँको लागि हो। म ठिक अहिलेको समयमा धन्यवादी छु। मलाई थाहा छैन म ठिक, मैले जानेसम्म यो मेरो आवश्यकताको निम्ति मेरो लागि पनि रोटी हो। यो तपाईँको निम्ति रोटी हो, यो हौसला हो। तपाईँहरूको निम्ति जो बिमार पनि हुनुहुन्न, यसले हाम्रा हृदयहरू परमेश्वरको अगाडि ल्याउँदछ। यो ठिक समयको रोटी हो, जुन उहाँले गर्छु भन्नुभएको थियो त्यो उहाँले गर्नुहुन्छ। जस्तो सोदोमको दिनमा भएको थियो, त्यस्तै नै मानिसको पुत्र आउने दिनमा हुनेछ, र जब मानिसको पुत्रले आफैलाई प्रकट गर्दछ, बुझ्नुभयो? र हेर, प्रभुको महा र डरलाग्दा दिन आउन अगाडि म एलिया अगमवक्ता पठाउनेछु, जसले छोराहरूको हृदय पिताहरूतर्फ फर्काउनेछ, बुझ्नुभयो? बुझ्नुभयो? र धर्मीहरू दुष्टको बाटोमा हिँड्नेछन् र राख हुनेछन्, तिनीहरू र पृथ्वी भट्टी जस्तै जल्नेछन्, बुझ्नुभयो? हामीले देख्न सक्छौ कि यो गिर्दैछ त्यापारी, र पूरा पृथ्वीमा ज्वालामुखी छरिनेछ, र स्वर्ग आगोमा हुनेछ। ओ युगौको चट्टान, म माथि र त्यस बेलाको निम्ति दया राख्नुहोस्। तपाईँ कस्तो हुनुहुन्छ? एउटा कुरा, तपाईँलाई महिलामा हुने समस्या छ, स्त्रीमा हुने समस्या र अरू कुराहरू पनि छ। तपाईँ आतिनु भएको छ, केवल त्यो उमेरमा आतिनु भएको छ, सबै कुराको कठिनाईहरू छ, तर तपाईँको हृदयमा एउटा चाहना पनि छ, त्यो हो पवित्र आत्माको प्राप्त गर्ने चाहना। त्यो सही हो, त्यही नै हो। के तपाईँ विश्वास गर्नुहुन्छ? तपाईँ के तपाईँले सबै कुराको निम्ति पश्चाताप गर्नुभएको छ? के तपाईँ विश्वास गर्नुहुन्छ? यदि मैले तपाईँ माथि हात राखे अनि परमेश्वरलाई त्यो गर्नको निम्ति भन्छु भने पवित्र आत्मा आउनुहुन्छ भने विश्वास गर्नुहुन्छ? तपाईँ त्यो विश्वास गर्नुहुन्छ? आउनुहोस्, प्रार्थना गरौं। प्रिय परमेश्वर, मेरो हात म यस महिलामाथि राख्दछु, यो प्रेरितको तरिकामा राख्दछु र उनले पवित्र आत्माको बप्तिस्मा पाउन सकुन् भनेर म माग्दछु। येशु ख्रिस्टको नाउँमा उनले प्राप्त गर्न सकेका हुन्। आमेन। यसलाई शंका नगर्नुहोस्, यो तपाईँको हो। बुझ्नुभयो? यो तपाईँको हो, यो बालकको रोटी हो। एउटा अचम्मको महसुस भएको थियो जब मैले भनेको थिएँ महिलाको समस्या, के तपाईँलाई त्यस्तो भएन? किनकि त्यो नै हो जुन तपाईँलाई भएको छ। अब के तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ अहिले निको हुनुहुन्छ भने प्रभुलाई धन्यवाद दिँदै जानुहोस्। तपाईँ कस्तो हुनुहुन्छ? तपाईँको पूरा हृदयले विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ राम्ररी खान सक्नुहुनेछ जसरी तपाईँले धेरै समय पहिले गर्नुहुन्थ्यो? ठिक छ, जानुहोस् र भन्नुहोस्, धन्यवाद तपाईँलाई प्रभु, म यो विश्वास गर्छु, प्रभुको उपस्थितिलाई विश्वास गर्छु। तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँको ढाड दुख्ने समस्याले तपाईँलाई छोड्नेछ र तपाईँ निको हुनुहुनेछ? ठिक छ, केवल यो भन्दै जानुहोस्, तपाईँलाई धन्यवाद परमेश्वर र परमेश्वरले त्यो प्रदान गर्नुहुनेछ। तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ निको हुनुहुनेछ, प्रभुले तपाईँलाई निको पार्नुहुनेछ र अब कुनै गठिया हुने छैन र तपाईँ निको र स्वस्थ हुनुहुनेछ? तपाईँ त्यो विश्वास गर्नुहुन्छ? उहाँलाई धन्यवाद दिँदै जानुहोस् र भन्नुहोस्, प्रभु, म मेरो सम्पूर्ण हृदयले स्वीकार गर्छु र म यसलाई विश्वास गर्छु। तपाईँहरू जो त्यहाँ हुनुहुन्छ, तपाईँहरूले यसको बारेमा के विश्वास गर्नुहुन्छ? तपाईँ ठिक यहाँ, तपाईँले आफ्नो हात त्यस महिलामाथि राख्नुहोस् जो ठिक तपाईँको छेउपट्टि बस्नुभएको छ। च्यापिएको नसा र गठिया रोगले तपाईँलाई छोड्नेछ जब उनी। परमेश्वरले तपाईँलाई आशिष दिउन्। के तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ अहिले निको हुन जाँदै हुनुहुन्छ? घर जानुहोस् र निको हुनुहोस्। तपाईँलाई परमेश्वरले आशिष दिउन्। परमेश्वरले तपाईँलाई आशिष दिउन्। तपाईँको बाटो जानुहोस् र भन्नुहोस्, तपाईँलाई धन्यवाद प्रभु येशु। तपाईँ कस्तो हुनुहुन्छ? तपाईँ विश्वास गर्नुहुन्छ कि महिलाको समस्याले तपाईँलाई पनि छोडेर जानेछ भने र तपाईँ निको हुनुहुनेछ भने विश्वास गर्नुहुन्छ? जानुहोस् र भन्नुहोस्, धन्यवाद प्रभु। तपाईँ कस्तो हुनुहुन्छ? किन प्रभु, मलाई तपाईँको नाउँ थाहा छ। म जब मैले ब्याप्टिस्ट मण्डलीमा पास्टरको काम गर्दै थिएँ, टटेन, बहिनी डेला टटेन हुनुहुन्छ। तपाईँ अहिले ढाडको समस्याले ग्रसित हुनुहुन्छ। अब यो सबै ठिक हुनेछ। तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँले तपाईँलाई निको पार्नुहुन्छ भने? तपाईँलाई याद छ त्यहाँ तल मिलटाउन ब्याप्टिस्ट मण्डलीमा के भएको थियो धेरै वर्ष अगाडि? उहाँ अझै पनि उही परमेश्वर हुनुहुन्छ। तपाईँलाई परमेश्वरले आशिष दिउन् मेरी बहिनी। जोर्ज राइट, तपाईँ कहाँ हुनुहुन्छ? तपाईँलाई याद छ? तपाईँ विश्वास गर्नुहुन्छ यदि मैले केवल मेरो हात यो अभिषेक सँगै तपाईँ माथि राखे भने तपाईँ निको हुनेछ भने विश्वास गर्नुहुन्छ? यहाँ आउनुहोस्, येशु ख्रिस्टको नाउँमा उहाँको चंगाई भएको होस्। आमेन। विश्वास राख्नुहोस्। ठिक छ, के तपाईँ आफ्नो पूरा हृदयले विश्वास गर्नुहुन्छ? अब यस महिलालाई देख्दा कति राम्ररी यसले पुराना समयहरू स्मरण गराउँदछ। मैले उहाँको नाउँ सम्झिनै सकिनँ, यद्यपि तर म टोटेन, त्यो ठिक हो। ओ हो, उहाँको छोरी बर्टी हो, त्यो सही हो, त्यो एकदम ठिक हो। नसोच्नुहोस् कि म आफैबाट पर छु, म केवल एक किसिमले सानो छु। तपाईँलाई थाहा छ यो एक प्रकारको, मैले यसलाई व्याख्या नै गर्न सक्दिन, तर तपाईँको ढाडको समस्या गइसकेको छ महिला। जानुहोस्, प्रभुलाई प्रशंसा गर्नुहोस् र भन्नुहोस्, धन्यवाद प्रभु। तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँको मुटुको समस्या पनि ठिक हुनेछ भने? मात्र जानुहोस् र आनन्द मनाउनुहोस् र भन्नुहोस्, धन्यवाद प्रभु येशु, र यसलाई विश्वास गर्नुहोस्। ठिक छ, अब विश्वास राख्नुहोस्, शंका नगर्नुहोस्। आउनुहोस् महिला, के तपाईँ आफ्नो पूरा हृदयले विश्वास गर्नुहुन्छ? तपाईँसँग धेरै कुरा खराबीहरू छ, तपाईँलाई ढाडको पनि समस्या छ। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई निको पार्न जाँदै हुनुहुन्छ भने? ठिक छ, केवल आनन्द मनाउँदै जानुहोस्। त्यो उहाँ हुनुहुन्छ जसले तपाईँलाई त्यो महसुस गर्ने बनाउनुहुन्छ। प्रभुलाई धन्यवाद दिनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। हाय छोरा, के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले यस बच्चाको अधिकता निको पार्नुहुन्छ? तपाईँले यो विश्वास गर्नुहुन्छ? ठिक छ। हाई मित्र, तपाईँको हात मिलाउन मलाई दिनुहोस्। प्रिय परमेश्वर, त्यो दुष्ट कुरा यो सानो केटाबाट निकाली लानुहोस् र ऊ जिउन सकेको होस् र सामान्य भएको होस्। येशूको नाउँमा आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् भाइ। तपाईँले त्यो विश्वास गर्नुहुन्छ होइन र? तपाईँ ठिक हुनुहुनेछ। कुनै पनि रीतिले शंका नगर्नुहोस्। मुटुको रोगको लागि यो बलियो र जवान बेला हो। तपाईँले विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई निको पार्नुहुन्छ भने? जानुहोस् र भन्नुहोस्, धन्यवाद तपाईँलाई प्रभु मलाई निको पार्नु भएकोमा। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँको पेटको समस्यालाई निको पार्नुहुन्छ? जानुहोस् र आनन्द मनाउनुहोस् र भन्नुहोस्, धन्यवाद प्रभु। उहाँ अझै पनि परमेश्वर हुनुहुन्छ के? उहाँ हुनुहुन्न र? मात्र तपाईँले गर्न पर्ने कुरा विश्वास हो। के त्यो सही होइन? के तपाईँले अन्तिम दिनहरूमा मानिसको पुत्रलाई विश्वास गर्नुहुन्छ? त्यहाँ केही घटित भएको थियो यहाँ केही मिनट अगाडि र मैले सक्दिन पत्ता लाउन खोज्दै थिए त्यो कहाँ थियो भनेर। कसैमा विश्वास थियो र उसले केही गरेको थियो। वा म तिनीहरूलाई आइतबार वा जब मैले सक्छु तब भेट्नेछु। के तपाईँ फेरि त्यहाँ छ? तपाईँको हात उचाल्नु भएको छ। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई निको पार्न सक्नुहुन्छ? तपाईँको मुटुको समस्याबाट ठिक पार्न सक्नुहुन्छ? तपाईँको छोरीलाई त्यहाँ निको पार्न सक्नुहुन्छ? तपाईँ यो विश्वास गर्नुहुन्छ? श्रीमती नेफ, तपाईँले त्यो विश्वास गर्नुहुन्छ कि परमेश्वरले? लियो नेफ, म तपाईँलाई चिन्दिनँ तर तपाईँ यही हुनुहुन्छ। तपाईँलाई मुटुको समस्या छ र तपाईँको सानो छोरीलाई मृगौलाको समस्या छ। तपाईँ विश्वास गर्नुहुन्छ कि उनी निको हुनेछ भने? तपाईँको विश्वासले तपाईँलाई निको पार्नेछ। तपाईँको पूरा हृदयले विश्वास गर्नुहोस्। तपाईँ त्यहाँ पछाडि पुल्नेर बस्नुभएको छ, त्यहाँ पछाडि पेटको समस्या लिई बस्नुभएको छ, येशू ख्रीष्टले तपाईँलाई निको पार्नुभएको छ। तपाईँ विश्वास गर्नुहुन्छ? उहाँ हिजो आज र सधैँभरि एकै समान हुनुहुन्छ। आउनुहोस्, हामी एक अर्कामाथि हाम्रो हातहरू राखौँ। अब ओ, यो घडी र समयको बारेमा सोच्नुहोस् जसमा हामी जिइरहेका छौँ। यो सोच्नुहोस् कि हामी ठिक येशु ख्रीष्टको उपस्थितिमा छौँ जो परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँले यी कामहरू यो अन्तिम दिनहरूमा गर्नुहुनेछ। मैले मेरो हात यो रुमालहरूमा राखेको छु। प्रिय परमेश्वर, म प्रार्थना गर्छु कि तपाईँले यस रुमाललाई मानिसहरूको शरीर चंगाईको निम्ति आशिष दिनुहुनेछ येशु ख्रीष्टको नाउँमा। अब तपाईँको हात एक अर्कामा रहिरहँदा तपाईँहरू प्रत्येकले ख्रीष्टको शरीरलाई सम्झनुहोस्। त्यही पवित्र आत्मा जसले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले हृदयको गुप्तका कुराहरू प्रकट गर्नुहुनेछ र यी कार्यहरू गर्नुहुनेछ, उहाँ तपाईँ भित्र हुनुहुन्छ। तपाईँ उहाँको हिस्सा हुनुहुन्छ र उहाँ तपाईँको हिस्सा हुनुहुन्छ। अब उहाँले यो भन्नुभएको छ, यी चिन्हहरू तिनीहरूमा हुनेछ जसले विश्वास गर्दछन्। त्यो तपाईँ हुनुहुन्छ। यदि तिनीहरूले बिरामीहरूमाथि हात राखे भने तिनीहरू निको हुनेछन्। अब आफ्नै निम्ति प्रार्थना नगर्नुहोस्, त्यस व्यक्तिको निम्ति प्रार्थना गर्नुहोस् जसमाथि तपाईँले आफ्नो हात राख्नु भएको छ, किनभने तिनीहरूले तपाईँको निम्ति प्रार्थना गर्नेछन्। अब आउनुहोस्, सँगै प्रार्थना गरौं र यहाँनिर यस भवनमा कुनै पनि कमजोर व्यक्ति नभएको होस्। किन अब हामी धेरै कुर्ने? मेरा दाजुभाइ र दिदीबहिनीहरू यहाँ उहाँ हुनुहुन्छ, पवित्र आत्मा त्यसमा हुनुहुन्छ, ती सबै कुराहरूमा जुनमा हामीले बोलेका छौँ। प्रिय येशु, हामीले तपाईँको उपस्थितिलाई जानिरहेका छौँ। त्यस दिनमा तपाईँले नै त्यो सानो बालक मरिसकेपछि पनि फेरि जीवनमा फर्काएर ल्याउनुभयो, त्यो विश्वासको प्रार्थनाद्वारा ल्याउनुभयो। प्रिय परमेश्वर, यहाँ हामी धेरैजना छौँ जो त्यहाँ पुग्न सक्दैनौ, समय बितिरहेको छ, तर तिनीहरूले एक अर्कामा आफ्ना हातहरू राखेका छन्। तिनीहरू विश्वासीहरू हुन्। हामी प्रभु येशु ख्रीष्टको उपस्थितिमा बसिरहेका छौँ, जो मृत्युबाट बौरी उठाइनुभयो, जो हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। शैतान, त पराजित भइसकेको छस्। येशु ख्रीष्टले तलाई हराइसक्नु भएको छ। उहाँ मृतहरू मध्येबाट उठेर आज राति हाम्रो माझमा खडा हुनुहुन्छ। यो अन्तिम दिनको सन्देशलाई प्रमाणित गर्दै हुनुहुन्छ। यी मानिसहरूबाट निक्लेर आ, तिनीहरूलाई छोडिदे येशु ख्रीष्टको नाउँमा। मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन् र त धपाइएको छ। येशू ख्रीष्टको नाउँमा यो सभालाई छोडेर जा। प्रत्येक सबैजना जसले अहिले आफ्नो चङ्गाईलाई स्वीकार गर्छन् आफ्नो पाउमा खडा हुनुहोस्। प्रत्येक जसले आफ्नो चङ्गाईलाई स्वीकार गर्छन् आफ्नो पाउमा खडा हुनुहोस्। आफ्नो हात उठाउनुहोस् र उहाँलाई प्रशंसा गर्नुहोस्। अब म मेरो चङ्गाई स्वीकार गर्छु भन्नुहोस्। यो परमेश्वरमा भन्नुहोस्, अब म मेरो चङ्गाई स्वीकार गर्छु। तपाईँ हिजो आज र सधैँभरि एकै समान श्रेष्ठ हुनुहुन्छ। अब म तपाईँलाई विश्वास गर्छु। मेरो अविश्वासलाई तपाईँले सहायता गरिदिनुहोस्। आमेन। म उहाँलाई प्रशंसा गर्छु। म उहाँलाई प्रशंसा गर्छु। पापीको निम्ति मारिएको थुमालाई प्रशंसा चढाओ। सबै जनले उहाँलाई महिमा चढाओ, किनकि उहाँको रगतले प्रत्येक दाग पखालिएको छ। के तपाईँ उहाँलाई प्रेम गर्नुहुँदैन र? त्यसो हो भने आउनुहोस्, उहाँको प्रशंसा गरौं। सबैजना तपाईँहरूको हात उचाली उहाँलाई प्रशंसा दिनुहोस्। त्यही बेलामा भाइ आएर यो सभालाई विसर्जन गर्नुहुनेछ।